মাশা আল্লাহ লা হাওলা ওয়ালা কুওয়াতা ইল্লা বিল্লাহিস সামিউল আলিম। বিসমিল্লাহির রাহমানির রাহিম। আলহামদুলিল্লাহিল্লাযী লা ইয়াবলুগু মিদহাতাহুল কাঈলুন ولا يحصي نعماءه العادون ولا يؤدي حقه المجتهدون الذي ليس لصفته حد محدود ولا نعت موجود ولا وقت معدود ولا أجل ممدود ثم الصلاة والسلام والتحية والإكرام على أشرف الأنبياء والمرسلين سيدنا ونبينا وحبيب قلوبنا وطبيب نفوسنا وشفيع ذنوبنا العبد المؤيد والرسول المسدد المصطفى الأمجد المحمود الأحمد حبيب إله العالمين أبي القاسم محمد وعلى أهل بيته الطيبين الطاهرين المعصومين المظلومين الذين أذهب الله عنهم الرجس وطهرهم تطهيرا واللعنة الدائمة على أعدائهم أجمعين من أول يوم ظلمهم إلى لقاء يوم الدين أما بعد فقد قال الله سبحانه وتعالى في محكم كتابه الحكيم بسم الله الرحمن الرحيم لقد كان لكم في رسول الله أسوة حسنة لمن كان يرجو الله واليوم الآخر وذكر الله كثيرا صلوات اللهم صل على محمد جو ہے وہ بعنوان حقوق از دیدگاہ امام سجاد علیہ السلام اس عشرہ ماہ مبارک محرم سے گفتگو کر رہے ہیں۔ کل جو ہم نے گفتگو شروع کی وہ تھی حق رسول اللہ اور اہل البیت علیہم السلام۔ چونکہ حق النبی اور حق اہل بیت اس وقت تک واضح نہیں ہو سکتا، چونکہ حق اہل بیت جو ہے یہ ہے تحت حق رسول اللہ، جب تک ہمیں رسول اللہ ان کے حقوق کا سرچشمہ یعنی اس کا سورس، اس کا منبع کہاں سے ہے وہ حق، وہ معلوم نہ ہو، اس کا محیطہ، اس کی لمٹس کیا ہیں یہ معلوم نہ ہو، ہم اہل بیت علیہ السلام کے حق کو نہیں سمجھ سکتے۔ کل کی گفتگو پرسوں حق اللہ کی گفتگو کی طرح ایگزیکٹلی ٹو دی پوائنٹ نہیں تھی، مجھے احساس ہے، چونکہ بعض لوگوں نے فیڈ بیک میں الحمدللہ سوالات کچھ کیے، ان کے سوالات سے مجھے اندازہ لگا کہ وہ بتا رہے تھے مولانا حق اللہ کی بات بڑی سمجھ میں آئی، کل کی گفتگو ذرا سخت تھی۔ تو ان کی خدمت میں یہ عرض کروں کہ امامت اور ولایت کی گفتگو انصافاً ہے ہی سخت، اگر ولایت اتنا آسان مسئلہ ہوتا تو 1400 سال سے یہ جو مسلمان فرقے ایک دوسرے کو یا کافر کہہ رہے ہیں یا قتل کر رہے ہیں، یہ ساری لڑائی، یہ تنازع، یہ جھگڑا نہ ہوتا۔ سب سے پیچیدہ مسئلہ دین اسلام میں ہے ہی विलायत। इसलिए कल की जो गुफ्तगू थी वो सारी की सारी नहायत आसान पैराए में कुरान करीम की आयात की रोशनी में बयान की। क्यों कुरान मजीद की आयात को पढ़ा? इसलिए कि हम मुसलमान सब के सब, हर फिरके वाला मुसलमान, वो कम अज कम किसी और हदीस की किताब को माने ना माने, लेकिन अल्लाह के कुरान करीम को जरूर मानता है। तो जब मसला हो मसला इख्तिलाफी, तो अकलमंदी नहीं है कि आप फकत अपनी बात करें, यानी अपने फिरके की बात करें। इस्तेदलाल वो होना चाहिए जिसको सब मानते हो। इंसाफ की बात यही है, बात उस मंबे से, उस सोर्स से करेंगे जिसको सब मानते हैं। और कुरान करीम वो किताब है कि जिसको अल्हम्दुलिल्लाह ये फकत हमारे दीन का और हमारे दीन के मानने वालों का ये तोर्रा इम्तियाज है, ये हमारा फकत एक खसूसी इम्तियाज है कि दूसरे मजाहब वाले बाज़ोकात इस प्लेटफॉर्म पे भी जमा नहीं होते, लेकिन हम मुसलमान अल्हम्दुलिल्लाह सब के सब ये एतकाद रखते हैं कि कुरान करीम अल्लाह का कलाम है और उसमें कोई शक शुबा नहीं। और जो खुदा ना खास्ता कुरान करीम की अथॉरिटी या ऑथेंटिसिटी को चैलेंज करे वो खुद मुसलमान नहीं, इसमें किसी को इख्तिलाफ नहीं। इसलिए इस पर गौर किया जाए कि ये वो कलाम पेश किया जा रहा है जो अल्लाह का कलाम है और जिस पे सबका एतकाद है कि ये दुरुस्त है और अल्लाह की तरफ से वही मुंजल है। हल तब होगा मसला। कल मैंने आपसे अर्ज की वो आया करीमा, या अय्युहल्लज़ीन आमनू अतीउल्लाह व अतीउर रसूल व उलिल अम्र मिनकुम। ये हिस्सा मामूलन तलावत किया जाता है, लेकिन इस हिस्से की जो रूह और जो जान है वो इस आया करीमा का अगला हिस्सा है, अभी आयत मुकम्मल नहीं हुई। वो हिस्सा है फइन तनाज़अतुम फी शैइन, अगर तुम्हें कभी किसी शय में कोई इख्तिलाफ नजर, इख्तिलाफ राय पेश आ जाए, नजा पेश आ जाए, फरुद्दूहु इलल्लाह वर रसूल, तो अपनी उस नजा को पलटा दो, लेके आओ, रुजू करो अल्लाह से और अल्लाह के रसूल से। अब मैंने कल यहां पर ये दो शर्तें बयान नहीं की थी, कल मैं आखिरी नतीजे तक पहुंच गया, ज़ालिका खैरुम व अहसनु तावीला, बीच में एक टुकड़ा है, कल मैंने तौज़ीह दे दी। आज मैं इंशाल्लाह ज्यादा यहां पर वक्फा नहीं लूंगा, जल्दी में थोड़ा गुजरूंगा, आज इस बहस को इंशाल्लाह कामिल करें और इस बहस से जो पैगामात निकलते हैं उस पर गौर करें। सबसे अव्वल फरुद्दूहु इलल्लाह वर रसूल, अगर नजा पेश आ जाए, हाकिम काजी अल्लाह और अल्लाह के रसूल को बनाओ। किस शर्त के साथ? इन कुंतुम तुमिनून बिल्लाह वल यौमिल आखिर, ये कल मैंने नहीं पढ़ा था। अब ये सब के लिए नहीं है कि वो आकर अल्लाह और अल्लाह के रसूल को अपना काजी मान ले कि भाई जो रसूलुल्लाह आप फरमा दें, सल्लमना समिअना व अताना। ये वो बंदा करेगा जिसमें ये दो शर्तें पाई जाए, इन कुन तुम, अगर तो, अगर शर्त है और कायदे कुल्ली, अगर शर्त मुहक्कक नहीं होगी जवाब शर्त लाजम नहीं आएगा। अगर तुमने सूरह मुबारक फलाना हिफ्ज किया आपको फलाना इनाम दिया जाएगा, वो अगर आपने अगर कोई मुहक्कक नहीं किया, वही और रुख पजीर नहीं हुआ, वाक नहीं हुआ, तो जवाब शर्त तक नौबत नहीं आएगी। ये बहुत बड़ा दकीक नुकता है कुरान करीम का। खुदा का कलाम है से इंसाफ करो, कहते हैं इन अगर, अगर कुन तुम तुमिनून बिल्लाह, अगर अल्लाह पे ईमान है तो, अगर इस पे थोड़ा सा जरा गौर करें, खुदा ने क्यों फरमाई ये शर्त? जिसको ईमान ही नहीं खुदा पे, यौम क्यामत का ईमान नहीं कि जाके यौम क्यामत मैंने अपने हर अमल का हिसाब देना है। माफ कीजिए मैं इस पे ताकीद करता आ रहा हूं, यौम क्यामत, यौम क्यामत, यौम क्यामत, और जितनी ताकीद करूं कम है। ज़िक्र फ़इन्ना ज़िक्रा तन्फ़ाउल मुमिनीन, कुरान मजीद की आयत है। ऐ मेरे हबीबी, लोगों को बार बार तज़क्कुर दो, बार बार इनको याद हानी कराओ, इसलिए कि याद हानी मोमिनीन को मनफत पहुंचाती है। क्यामत के दिन को अल्लाह ने इस हसास मसले के साथ क्यों जोड़ा, कभी गौर फरमाया आपने? अगर ईमान है तो तब तुम ये करोगे कि जो भी नजा पेश आएगी उसको रुद्दू हो इल्लाह व रसूल, उसको अल्लाह और अल्लाह के रसूल के पास लेकर आओ। اور مشروط کر دیا ہے. کل اطاعت کی آیات ہم نے پڑھی اور کم پڑھی, اطاعت کی اس سے زیادہ آیات ہیں. کل اطاعت کی بڑے واضح اور روشن طریقے سے آیات پڑھی, اب میں اس کی اطاعت کی آیات نہیں پڑھتا, اس کی مخالفت میں, اس کے ضد. تعرف الاشیاء بافدادها, اشیاء ان کے ضد سے سمجھ آتی ہیں, مخالف اپوزٹس جو ہیں ان کو دیکھو تو یہ سمجھ میں آئے گا ہاں اس کا اپوزٹ وہ ہے. ظلم کا اپوزٹ عدل, کا اپوزٹ ظلم ہے, یا ظلم کا اپوزٹ عدل ہے, ہاں یہ ظلم ہے تو وہ عدل ہے, اچھا وہ عدل ہے یہ ظلم ہے, زیادہ سمجھ میں آتی ہے بات. اس کی ضد, اگر میرا رسول کی تم نے اطاعت نہ کی, ایک ہی آیت میں اور کئی آیات میں جس میں اطاعت اور نافرمانی دونوں اکٹھی بند ہے, سورہ مرکہ فاتح, من یطع اللہ ورسولہ یدخلہ جنات تجری من تحتہا الانہار, جس نے اللہ اور اس کے رسول کی اطاعت کی اس کو جنات میں, جنتوں میں داخل کرے گا, کہ جس کی صفت یہ ہے نعرے جاری ہیں اس کے نیچے. ومن یتولہ, اب اس کے مخالف ضد, اور جس نے میرے رسول سے منہ موڑا, نافرمانی کی, اس کی سزا کیا ہے؟ آتش جہنم. اس موضوع کے اب جتنی آیات لانا چاہے لے آئے, لیکن ایک آیت یہاں پر کوٹ کروں اور اپنے موضوع پہ آؤں. دیکھیں یہ زمینہ بناتی ہیں یہ آیات. میں دوبارہ اعتراف کرتا ہوں موضوع تھوڑا سخت ہے, لیکن یہ موضوع وہ موضوع ہے کہ میری آپ کی آزمائش اسی موضوع سے ہے. امام سجاد علیہ السلام کا, جس نے ہم نے جن کا متن ہمارا محور گفتگو ہے, اس متن کا اب حصہ کوٹ کرتا ہوں جو پہلے کوٹ نے کیا. اے سننے والے, اے امام کو ماننے والے, اپنے پیشوا حاکم کے پیچھے چلنے والے, میں اور آپ, ہم مخاطب ہیں, جان لے, انک جعلت لہ فتنہ, تو اپنے امام کے لیے آزمائش ہے, تو اپنے امام کے لیے آزمائش ہے, اور تیرا امام تیرے لیے آزمائش ہے. یہ آزمائش کا قصہ قرآن کریم سے ثابت ہے. کل کا قصہ ذہن میں آپ کے, طالوت علیہ السلام والا, ساری بات آپ کے ذہنوں میں محفوظ ہے. میں اس سے اگلی آیت فقط کوٹ کرتا ہوں کہ یہ آزمائش ولایت کے ساتھ ساتھ چل رہی ہے. پیچیدہ ہے گفتگو, لیکن یہ نکات ہے کہ یہ مل کر اصل مسئلے کو روشن کرتے ہیں. چند پہلو ہیں اس کے, تب جا کر یہ واضح ہوتا ہے کہ ولایت اور ولایت کے ارد گرد میں کون سے مسائل ہیں جو مل کر ولایت کو اس شکل میں ثابت کرتے ہیں جس شکل میں اللہ تعالیٰ نے ہم سے اس کو, اس کی طلب کیا کہ ایسے مانو میرے ولی کو. اگر اعمال قبول کروانے ہیں میرے ولی کو جیسے میں کہہ رہا ہوں مانو گے تو قبول ہوں گے. میں انشاءاللہ اس کے بارے میں آیت بھی اور روایات بھی آپ کی خدمت میں نقل کروں گا ابھی, لیکن فقط ابھی یہ نقطہ سمجھ لیں کہ امتحان جڑا ہوا ہے. جب حضرت طالوت کو ان کے نبی نے, زمانے کے نبی نے بنی اسرائیل کو لاجواب کر دیا, ان کو استدلال کر دیا کہ ان اللہ اصطفاہ علیکم, اعتراض مت کرو, طالوت کو تمہارے اوپر اللہ نے چنا ہے, واللہ یؤتی ملکہ من یشاء, جسے چاہے خدا اسے اپنا ملک اپنی بادشاہی عطا کرتا ہے, تمہیں گنجائش اعتراض نہیں ہے. وہ چپ ہو گئے. اب فلما فصل طالوت بالجنود, اپنا لشکر لے کر جب حضرت طالوت چلے ہیں, قال ان اللہ مبتلی, مبتلی ابتلا امتحان, مبتلیکم بنہر, اس میں فائل ہے یہ, انی جاعلن, میں بنانے والا ہوں, اللہ آزمانے والا ہے تم کو ایک نہر سے, من شرب منہ فلیس منی, جس نے تم میں سے اس نہر میں سے پانی پی لیا آزمائش یہ ہے. اب بتا رہے ہیں حضرت طالوت کہ تمہاری آزمائش ہوگی, اور آزمائش کا کرائیٹیریا یہ ہے, امتحان ہوگا, امتحان میں پرچہ یہ آئے گا, دیکھتے ہیں کون صحیح سوال کا جواب دیتا ہے, کون غلط جواب دیتا ہے. مبتلیکم بنہر فمن شرب منہ فلیس منی, جس نے پی لیا اس کا مجھ سے کوئی تعلق نہیں, جس نے پی لیا اس کا مجھ سے کوئی تعلق نہیں ہے, اور جس نے نہ پیا وہ میرا متی بندہ ہے. یعنی کیا؟ یعنی جو پانی پی لے آ کر حضرت طالوت سے الٹ کر کے استدلال کو, جو پانی پی کے آ گئے, یا طالوت میرے ایمان کو, میری اطاعت کو قبول کر لیجیے, حضرت طالوت اس کی اطاعت کو, اس کے ایمان کو قبول کر لیں گے. یہ بھی تو ڈکلیئر کیا کہ مان شارب امین ہو, جس نے پی لیا وہ لیسا منی, اس کا مجھ سے کیا ربط ہے, وہ مجھ سے نہیں ہے. یہ کسی عالم دین کا قول ہے؟ جواب دیں بھائی. یہ کسی, میں کوئی حدیث کوٹ کر رہا ہوں, یہ وہ کلام ہے کہ جس کو سب من و عن تسلیم کرتے ہیں کہ یہ خداوند متعال کا کلام ہے. اور خداوند متعال نے اس کلام کو کیوں اتارا؟ کوئی اس کی ہدف کوئی غرض و غایت ہے اس کی؟ یا نعوذ باللہ من ذالک، ویسے ہی باتیں کر رہا ہے قرآن کریم میں. قرآن کا ایک ایک حرف با مقصد اور کسی مہم ترین مقصد سے بھی مہم ترین مقصد کے لیے ہے. اس ایک حرف بھی اس کا زیر و زبر اضافی نہیں ہے. قرآن مجید کی شان یہ ہے، ہدف کیا اس کا؟ شروع میں بچہ بچہ پڑھتا ہے روزانہ الف لام میم، ذالک الکتاب لا ریب فی، لا ریب فی اس میں شک کی نہیں، ہدن للمتقین. اس کا کام کیا ہے؟ وہ ہدایت کرتا ہے. یہ کل میں نے آیت کوٹ کی، وہ آئمہ جس کو ہم نے بنایا ہے، جیسے طالوت کو ہم نے بنایا، داؤد کو ہم نے بنایا، آدم علیہ السلام کو ہم نے بنایا، سب انبیاء علیہ السلام ان کو ہم نے بنایا، سب کو بنا کر ہم نے کیا کیا؟ یہدونا، یہ ایمان کرتے کیا ہے؟ یہدونا بامرنا، ہمارے حکم سے ہدایت کرتے ہیں. کل ہم نے یہ باتیں کر لی ساری صفات امام میں، کہ امام کرتا کیا ہے. اس امام کی علامت کو ہم نے کہاں پر استعمال کرنا ہے؟ کہ امامت کی، امام کی امامت تب پتہ چلے گی اگر وہ ہدایت گر یعنی ہادی ہے. اگر وہ نعوذ باللہ ہادی نہیں، وہ اس آیت کے مصداق میں امام نہیں، وہ امام نہیں ہے، وہ کوئی اور ضرور ہو سکتا ہے، امام نہیں ہو سکتا، وہ امام جو اللہ کی طرف سے ہے. اور کل میں نے آپ کو مراحل میں لے کے گیا، اقام صلات کی ان کو، فعل خیرات کی ان کو ہم نے، اور کانوا لنا عابدین کی ان کو ہم نے وحی کی، وَأَوْحَيْنَا إِلَيْهِمْ فِعْلَ الْخَيْرَاتِ. یہ آیہ کریمہ جو ہے اس کو 10 دن، استغفر اللہ میں تو حقیر ہوں، اہل بیت جو ہیں انہوں نے اتنا علم دیا ہے ہمیں، ان کے منابع میں اتنا علم ہمیں ملا ہے، اس آیہ کریمہ پر مجھے ایسا کہ حقیر سا طالب علم 10 دن گفتگو کروں اس آیت کا حق ادا نہیں ہوتا. اتنے مطالب اس تنہا آیت میں بند ہے. پہلے امام کے صفات، اس کے توضیحات، وہ ہدایت کرتا ہے، کیسے ہدایت کرتا ہے، ہدایت کے شرائط کیا ہیں، فقط اور فقط قرآن کریم سے. شروع میں فقط یہ ہدی للناس، یہ امام مساوی ہے اس کے، یہ بھی یہدونا بامرنا، یہ بھی ہدایت کرتے ہیں، قرآن ہادی، یہ ہادی. اس کو جوڑو اس حدیث سے، انی تارکن فیکم مثقلین، کتاب اللہ و عترتی اہل بیتی، یہ دونوں برابر ہیں. اور ہمارے علماء اکثر فرماتے ہیں یہاں جگہ نہیں ہے، لیکن ہمارا ایک مقصد ہے تربیت، حق امام حسین. جہاں پر یہ جملہ کہنے میں کوئی اشکال نہیں، امام حسین وہ امام ہے ان 12 اماموں میں سے کہ جس امام نے عملی کر کے دنیا کو یہ بتلایا، میرا تم گلا میرے تن سے جدا کر سکتے ہو، لیکن مجھ کو قرآن سے جدا نہیں کر سکتے. ثبوت اہل سنت جو ہمارے عزیز بھائی ہیں، ان کی کتابیں جا کے پڑھیے، ابن کثیر، تاریخ ابن کثیر، یہ دمشقی ہیں، دمشق کے رہنے والے تھے، اور میں بڑے ادب سے عرض کرتا ہوں، ان کی تاریخ میں انہوں نے تھوڑا تعصب سے کام لیا، دشمنی اہل بیت کو زیادہ اجاگر کر کے اور دوسروں کی روایت کو زیادہ دوستانہ انداز میں بیان کیا ہے. جائیے ان کی تاریخ میں بھی یہ لکھا ہے، دوسرے تو درکنار، دوسری تاریخوں میں جا کے مراجعہ کیجیے. امام حسین علیہ السلام کا جب یہ سر لے کے آ رہے تھے، صحابی رسول زید ابن ارقم اپنے بالا خانے میں بیٹھے تلاوت کر رہے تھے قرآن مجید کی، اس سارے اقدس حسین علیہ السلام نے ایک مرتبہ اس صحابی کو تلاوت کرتے ہوئے سنا، سارے اقدس نے، یہ ابن کثیر نقل کرتے ہیں، دوسری تاریخوں میں بھی ہے، یہ ہمارا مسلم واقعہ ہے. امام حسین علیہ السلام کے سارے بابرکت نے ایک مرتبہ اس آیہ کریمہ کی جو سورہ مرکہ کہف میں تلاوت شروع کی، ام حسبتا ان اصحاب الکہف والرقیم کانوا من آیاتنا عجبا، تمہیں تعجب ہو رہا ہے کہ اصحاب کہف اور رقیم جو وہ ہماری عجیب و غریب آیات میں سے تھے، آؤ دیکھو میرا سر، تلاوت کر کے تمہیں اور اس سے بھی زیادہ متعجب واقعے کی طرف متوجہ کروا رہا ہے. وہ یہ ہے، تم میرا سر تو کاٹ سکتے ہو، لیکن میرا اور قرآن کا جو تعلق ہے اس کو آپس میں قطع نہیں کر سکتے. اگر کسی انسان نے اس سے بڑھ کر بھی ثبوت پہ یقین نہیں کرنا، تو لا الہ الا اللہ ہمیں آپ کو منانے کی ضرورت نہیں آئی، ہم اپنے تجدید ایمان کے لیے عرض کر رہے ہیں.
اچھی بات کہی،
ہم اپنے تجدید ایمان کے لیے کر لیں، اور یہ اپنی طرف سے نہیں کہہ رہا، یہ قول خداوند متعال ہے. قرآن کو کبھی آ کر اس طرح بھی پڑھو جس طرح اہل بیت نے پڑھایا، اپنی مرضی سے جو تم چاہتے ہو قرآن کو ویسے نہیں پڑھو. اب میرے ساتھ آتے جاؤ، پڑھتے جاؤ، دکھ ہوتا ہے اس بات کا کہ تکذیب کرتے ہو علماء تشیع کی، کر دو تکذیب، نہ مانو تمہیں خدا کا واسطہ، اللہ کے کلام کی تو تکذیب نہ کرو. آؤ اس آیت کو پڑھو، امام حسین کی جاؤ، یہ جا کر میں تمہیں چیلنج کرتا ہوں. انٹرنیٹ پہ بھی جاری ہے مجالس میرے نوجوانوں سے، میرا دل دکھا ہوا ہے، انشاءاللہ عرض کرتا ہوں ابھی کیوں دکھا ہوا ہے. ظلم کی حد یہ ہوتی ہے آپ کسی کی ذاتی رائے کو انکار کر دیں کوئی بات نہیں ہے، از لحاظ علمی انسان کو اتنا بردبار و حلیم ہونا چاہیے کہ میں آپ کی رائے کا، آئی ریسپیکٹ یور اوپینین، لیکن یو نو وتھ یور پرمیشن آئی ہیو مائی اوپینین ٹو. آپ اپنی رائے، لکم دینکم ولی دین، ہمارے دین نے ہمیں سکھایا ہے. نزا ہونا بری بات نہیں، میں نے کل عرض کیا، نزا رکھتے ہوئے اسے اللہ اور رسول کے پاس لیکن نہ آنا بری بات. نزا ہونا کوئی بری بات نہیں، بلکہ اپنے آپ کے عقل اور آپ کی ہوش مندی کی دلیل ہے، لیکن نزا رکھتے ہوئے رسول اور اللہ کے پاس نہ آنا نعوذ باللہ معصیت کی دلیل ہے کہ ہمیں پرواہ نہیں، ہم نہیں آئیں گے. اب اس سے اگلی آیت ابھی میں کوٹ کرتا ہوں، پہلے یہ جملہ سن لیجیے، اس طرف آنا ہے. میں نے آج انشاءاللہ یہ سارے دلائل سمیٹ لیں گے، ہم نتائج اخذ کریں گے، لیکن تھوڑا سا اس وادی میں آئیں. یہ جو کہتے ہیں نا ابھی امام حسین جیسی آیات جو میں نے تلاوت کی کہ اہل بیت کا یہ حق ہمیں ایسے پتا نہیں، میں کرنا چاہتا آؤ قرآن کو ایسے پڑھو. قرآن کی ایک موضوع کی تفسیر موضوع ہوتی ہے، ایک ہی موضوع پر جو جو آیتیں جہاں جہاں جس سورہ مبارکہ میں ان کو اکٹھا کر کے پڑھنا اور سمجھنا کہ اس متن سے کیا بات سمجھ میں آ رہی. بھائی آیات ہدایت، ہدایت کے بارے میں جو بھی آیات ہیں، تفسیر دو طرح سے، تفسیر ترتیبی، از اول آیت شروع کرتے ہیں، آیت بے آیت تفسیر کرتے جاتے ہیں، اس کہتے ہیں تفسیر ترتیبی. ایک ہے تفسیر موضوعی، موضوع کے اعتبار سے تفسیر کرنا. ولایت، مثلا ہدایت در قرآن، مثلا قرآن میں ستاروں کا بیان، مثلا نبوت در قرآن. اب جتنی بھی نبوت سے متعلق آیات ہیں ریگارڈلیس آف کہ وہ کس سورے میں ہیں، ان کو اکٹھا کر کے یکجا کر کے پڑھا جائے گا، ہاں اب بات مکمل سمجھ میں آئے گی. سورہ فاتحہ میں اہدنا الصراط المستقیم صراط الذین انعمت علیہم، ان پہ جنہیں پہ تو نے اپنی نعمت نازل کی، مالک یہ نعمت نازل کی یہ قصہ یہ کون لوگ ہیں؟ تھوڑا سا آگے چلیں، جا کر سورہ مبارکہ نساء میں پڑھیں، من یطع اللہ والرسول فاولئک مع الذین انعم اللہ علیہم، یہ وہ لوگ ہیں جن پہ اللہ نے نعمتیں نازل کون ہیں؟ وہ ہوں گے کیا؟ شہداء صالحین صدیقین الی آخر وحسن اولئک رفیقا. قرآن یفسر بعضہ بعضہ، مولانا کا فرمان ہے قرآن کا بعض حصہ دوسرے بعض حصے کی تفسیر کرتا ہے، آیات کو جوڑتے جائیں پڑھتے جائیں. کبھی آئیں اہل بیت کے بتائے ہوئے غور سے بھی قرآن پڑھیں، آپ آؤ قرآن کو قرآن سے پڑھو، سمجھو، غور کرو، مجھ پر احسان کر کے نہیں اپنے اوپر احسان کر کے، اور اپنے عمل اپنے آخرت کے آپ ذمہ دار ہیں. لیکن قرآن مجید کو مغالطے گری سے، نا انصافی سے اور ظلم سے نہیں پڑھے کہ حق کو آپ چھپائیں. واہ واہ، کیونکہ اس کی پاداش پتہ کیا ہے؟ یہ آیت ابھی پڑھنا چاہ رہا تھا، تھوڑا سا ذہن میں رکھیں. اے اللہ، یہ لوگ کہیں گے قیامت کے دن، اس یہ غیر نا انصاف لوگ جو ہیں یہ کہیں گے. اس سے پہلے ایک اور آیت بھی پڑھ دوں، ومن اظلم ممن سمر کا زمر، ومن اظلم ممن افترا علی اللہ کذبا، اس کے بڑھ کر ظالم کون ہوگا جو اللہ پر جھوٹ بولے. وَكَذَّبَ بِالْحَقِّ إِذْ جَاءَ، جب اس کے پاس حق بات آ جائے اس کی تکذیب کرے. اللہ چیلنج کر رہا ہے اسے، بڑھ کر ظالم کوئی نہیں، اسے بڑھ کر ظالم کوئی نہیں. اب اس کے ضد اسے اگلی آیت، اس کا نتیجہ ہے لَيْسَ فِي جَهَنَّمَ مَثْوًى لِّلْكَافِرِينَ، یہ نہ ماننے والوں کا ٹھکانہ جہنم. جان لیں آگے، وَالَّذِي جَاءَ بِالصِّدْقِ، اور جس نے سچی بات کی، سچی بات لے کے آیا، اور آپ جیسا، وصدق به، اور جس نے سچی بات سن کر تصدیق کی، ہاں بھائی اب ٹھیک کہہ رہے ہیں، اولئک هم المتقون، جان لو یہی صاحبان تقویٰ ہیں، اور ان کا اجر بھی سن لو. اس طرح قرآن کو پڑھو، ایک بھی تفسیری جملہ نہیں، فقط ترجمہ، سادہ سا ترجمہ، اولئک هم المتقون لهم ما یشاؤون عند ربهم، جو چاہیں گے اپنے پروردگار کے نزدیک انہیں ملے گا. مطلق، میں نے مطلق کو مقید پہ کئی مرتبہ اشارہ کیا، آئے مطلق ہے، لاہم ان کے لیے ہے، ما جو بھی، یشاؤنا چاہیں گے، کہاں؟ دنیا میں. کس کے پاس؟ جو مطلق ہے، غنی مطلق، قادر مطلق، جو بھی چاہو مانگو گے دے گا. وہ کہہ رہا ہے عند ربہم، ان کے رب کے پاس، جو چاہو گے مانگو گے ملے گا. اور ساتھ میں شکر گزار ہے، ذالک جزاء المحسنین، اللہ اکبر، حق کی بات کرنا اور حق کی بات ماننا محسنین بنا دیتا ہے آدمی کو، نیکی ہے یہ، حسنہ ہے. لقب دیا محسنین کا, ذالک جزاء المحسنین. دیکھو حق بات کرنے والا اور حق کو ماننے والا میرے نزدیک محسن ہے, اور محسن کی میں نے جو جزا رکھی ہوئی ہے وہ یہ ہے کہ اس کو جو چاہے گا میرے نزدیک اس کو دوں گا. یہ اللہ کا کلام ہے. چار آیتیں چھوڑ کے آگے جا کے کہتے ہیں, یہ لوگ کہیں گے قیامت کے دن, پروردگارا اگر تیری, اب میں آیت کوٹ نہیں کرتا صرف ترجمہ مختصر سا, اصل مطلب کی آیت کوٹ کروں گا, مالک کاش تو نے ہمیں پہلے بتا دیا ہوتا آج قیامت میں سمجھ میں آیا. یہ قرآن تو دنیا میں ہمیں کاش سمجھا دیتا نا, وہ مجھ سے بڑا تو مومن کوئی نہ ہوتا. اللہ جواب میں کہے گا بلا بلا قد جاءت کا آیاتی, سورہ مبارکہ زمر, بلا قد جاءت کا آیاتی, بے شک تیرے پاس میری آیتیں آ گئی تھی. وہ سن لے بلا, آئی ریپیٹ, بلا قد جاءت کا آیاتی فکذبت بہا, تیری مشکل یہ تھی تو نے ان کو جھٹلایا, تو نے کہا یہ تو شیعہ پڑھ رہا تھا. میرے عزیز غور کر, شیعہ پڑھ رہا تھا لیکن اپنے والد کا کلام پڑھ رہا تھا یا اللہ کا کلام پڑھ رہا تھا؟ ہمارے امام نے تعلیم فرمایا, ہمارا امام نہ مانو نعوذ باللہ, سمجھنے کے لیے اپنے نبی کا صحابی علی مانو. تمہارے نبی کے صحابی نے فرمایا انظروا ما قیل لا تنظروا من قال, یہ مت دیکھو کون کہہ رہا ہے, دیکھو کیا کہہ رہا ہے. کبھی قرآن کو اپنا قرآن کر کے پڑھ لو, یہ نہیں کہو شیعہ نے پڑھا ہے, کہو میرے اللہ کا کلام پڑھا, بلکہ میرا احسان مانو. ابھی اس طرف سے دیکھو, میں اپنے رب کا نہیں یہ سمجھو تمہارے رب کا کلام پڑھ رہا ہوں. اچھا ہمارے نزدیک قاعدہ فقہی بھی ہے, ہمارے نزدیک ثابت ہو جائے کہ بولو ان کے کافر ہے لیکن نبی اکرم کی حدیث لے کے آ رہا ہے اور یہ یقین ہو کہ یہ واقعا سچی بات کوٹ کر رہا ہے, ہمارے اوپر اس حدیث کا اس پہ عمل کرنا اس کو ماننا واجب ہے. کتنی انصاف کی بات ہے, لانے والا کافر ہے جو ازاد فقہ ہی نجس ہے, اس کے ظرف نجس میں میرے نبی کا پاک قول اگر آ جائے, ذرا توجہ کی نزاکت میں, کافر نجس ہے نا, اس نجس کہہ رہا ہوں, نجس ظرف میں میرے پاک نبی کا پاک قول آ جائے, میں کہتا ہوں سلام یا رسول اللہ آپ کا قول سر آنکھوں پر, تھوڑا ایسا انصاف تو کرو. میں تمہیں لا الہ الا اللہ پڑھنے والا کلمہ گو, تمہیں تمہارے خدا کا کلام سنا رہا ہوں, تمہارے اوپر واجب نہیں کہ والذی جاء بالصدق, جس نے سچی بات کی, وصدق به اور تصدیق کی, ہاں تم صحیح کہہ رہے ہو, اولئک هم المتقون, آؤ مفت میں متقی بن جاؤ. قرآن کو کبھی ایسے بھی پڑھو, تم نے ایسے پڑھنا سیکھا نہیں کیونکہ تمہیں قرآن کے آشناؤں نے سکھایا نہیں. ہم تم کو پتا بتاتے ہیں جو قرآن کے ہم پلہ ہیں, جن کی اب گردن بھی جدا کر دو لیکن قرآن سے جدا نہیں ہوں گے. اور عجیب بات ہے, امام حسین کے بعد کبھی کسی نے اہل بیت کو قرآن کے بارے میں چیلنج نہیں کیا. حسین علیہ السلام نے بڑے مشکل مسائل حل کر دی, اس کے بعد کبھی کسی امام سے کسی ظالم نے بیعت بھی نہیں مانگی. پہلے دن کہہ دیا انا مثلی لا یبایعو مثلک, مجھ جیسا فارمولا نہیں, میں نہیں, میں فرمایا مجھ جیسا کوئی بھی میری اولاد کا آنے والا امام, مجھ جیسا تجھ جیسے کہ نہ تنہا تو تیرے جیسے جتنے بھی قیامت تک آتے رہے کبھی بیعت نہیں کرے گا. یہ آج کے ظالم, آج کے ظالم یہ جان لے, یہاں پر لے کے آنا تھا اپنی فکر کو, آج کے ظالم یہ جان لے, جتنوں کو بھی قتل کرنا ہے کر لو, چاہے پارا چنار میں, چاہے جو امام حسین علیہ السلام 1400 سال سے شہید ہو گئے تقریباً, ان کی قبر کی زیارت کے لیے آ رہے ہوتے ہیں ظالموں, تم رستے میں گھات لگا کر گاڑی پہ فائرنگ کر کے قتل کر دیتے ہو, یہ تمہاری مردانگی ہے؟ یہ انصاف ہے تمہارا؟ یہ ممبر اتنا مقدس ہے کہ میں اس طرح کے لہجے میں اور اس چینل سے یہاں پہ وارد نہیں ہونا چاہ رہا تھا, لیکن ایک بات کو سمجھیں, اب میں اپنی طرف سے کہتا ہوں, ہماری سائیڈ کی طرف سے, ہم اپنے اوپر, انما المؤمنون اخوا, مؤمنین آپس میں بھائی بھائی ہیں. خدا نے نہیں فرمایا انما المسلمون اخوا, مسلمانوں کی بات نہیں کر رہا, وہ خدا بندے متعلق اس قابل نہیں سمجھے कि उनको खिताब करके कहे तुम मुसलमान भाई भाई हो। समझ रहे हैं क्या अर्थ कर रहा हूं? कहा है इन्नमल मुमिनूना इखवा, सूरह मरकब हुजुरात, मोमन आपस में भाई भाई हैं और बदन की मानंद है। एक उस तकलीफ में आया सारा बदन तकलीफ महसूस करेगा, आज मैं दुखा हूं मेरा दिल भी जल रहा है बदन भी जल रहा है। हमारे मोमिन भाइयों को फकत इस जुर्म में कि वो अहले बैत अलैहिस्सलाम से मोहब्बत करते हैं। आना मैंने इस पे बाद में था, लेकिन अभी यहां पर बेमौरद नहीं कि अभी मैं हदीस कोट करूं। जाओ जाकर चैलेंज है तुम सब मेरे अजीज सुन्नी भाइयों को और दूसरे फिरकों को भी, बिलखसूस आले हदीस को, मैं बड़े अदब से उन्हें आले हदीस कह रहा हूं, चूंकि उनको वहाबी कहें वो माइंड कर जाते हैं, कहते हैं हमें वहाबी नहीं कहें। अच्छा आप आहले हदीस हैं, अगर सच्चा यकीन रखते हो नबी की हदीस पे, आओ आके मैं आपको आपकी किताबों का हवाला देता हूं, जा जाकर बुखारी में चेक करो जो आपकी सबसे बड़ी किताब है, उससे लेकर आखिरी किताब आपकी कंजुल अम्माल अली उल मुत्तकी, हमारे हिंदुस्तान के हिंदी किताबों में उनका नाम लिखते हैं अली उल मुत्तकी हिंदी कंज, उनकी किताब का नाम है, जाओ जाकर उसको देखो, ये मैंने एक हदीस आपके लिए लिखी है, आपको उसमें से सैकड़ों हदीस मिलेंगी मनाकिब फातिमा ज़हरा सलामुल्लाहि अलैहा के नाम से। बुखारी में भी यही इनवान है, बाब है पूरा फी मनाकिब फातिमा इब्नत रसूलुल्लाह, जाओ जाकर फी मनाकिब क़िराबत रसूलुल्लाह सही बुखारी में, अब्दुल्लाह इब्ने मुस्लिम बुखारी, मैं कहूंगा रहमतुल्लाहि अलैह, हमारे दीन में सिखाया है ला तसुब्बुल्लज़ीन यदउन मिन दूनिल्लाह फयसुब्बून अल्लाह अदवान बगैर इल्म, दूसरे के बड़ों को बुरा नहीं कहो, दूसरे के बड़ों को बुरा नहीं कहो। हमारे इमामों ने हमें ये तरबियत दी है, मौला अली ने जंगे सिफीन में कुछ मोमिनीन मुआविया के लश्कर वालों को सब वो शतम करने लगे, इमाम ने फरमाया ना करो, ये मोमिन की शान नहीं है। अल्लाह अकबर, या अली हालत जंग में है, लोग मामूलन हालत जंग में और हों भी साथ में बाज कूफी बेईमान धोखेबाज मकार, मामूलन आदमी चाहता है कि इनकी हिमायत हमारे साथ रहे, ज्यादा रोक टोक नहीं करता, लेकिन अली अलैहिस्सलाम को आपकी हिमायत नहीं अल्लाह की हिमायत दरकार है। अली को तुम जैसे आदाद क्या, वल्लाही इसका अकीदा ही है, अल्लाह की कसम खा के कहते हैं हमने ना अली अलैहिस्सलाम को पहचाना है और माजरत से मुझ जैसों ने, हमने अली अलैहिस्सलाम को सही पहचानवाया भी नहीं है कि अली है कौन सी बाबरकत जात, उसको तुम्हारी क्या जरूरत होगी। अगर अभी आप इजाजत दें नकले कौल को मैं छोड़ूं, असल बात करूं, मौला अली ने अल्लाहुम्मा सल्ली अला मुहम्मद आले मुहम्मद, जब इमाम ने उनको मना किया फरमाया देखो ये काम नहीं करो आपकी शान नहीं है। हमारे इमाम ने हमें यह तरबियत दी है हालात जंग में भी, हालत जंग में भी दुश्मन को बुरा बनाने का हो आपकी शान नहीं है। आपने इमाम अली अलैहिस्सलाम को कभी ऐसे देखा? अपने सहाबी रसूल को कभी ऐसे देखा? अपने अपने नबी के सहाबी, हमारे इमाम नहीं। मेरा यह अंदाज माजरत के साथ आप पे सख्त तो नहीं गुजर रहा, भाई मौला अली हमारे इमाम है, वो मौला अली को इमाम ना माने, अपने रसूल का सहाबी तो मानते हैं ना, खलीफा राशिद तो मानते हैं ना, वे हमारे इमाम की बात नहीं मानो, ये नहीं कहो कि शियों के इमाम ने यूं फरमाया, कहो आपके नबी के सहाबी ने यूं फरमाया, तब तो बात माननी चाहिए आपको। एक सहाबी आपका, आपके नजदीक एक सहाबी जो है वो दो अदूल दो आदिल गवाहों के बराबर है। एक सहाबी से अगर आपको हदीस मिल जाए आप तो नबी के बाद सहाबी का कौल भी बेउनवान हदीस मानते हैं। वैसे फिकही है सख्त, वैसे ही सख्त मुराद है, बड़ी आसान हमारे लिए, बड़ी आसान है। यानी आप दावा ये करते हैं कि एक सहाबी ने अगर साबित हो जाए ना, सहाबी ने फरमाया है, उसकी ऑथेंटिसिटी को चेक करने की जरूरत नहीं है, वो हदीस मकबूल हदीस है, हमारे लिए हुज्जत है। अल कलाम या जुर उल कलाम, बात में से बात निकलती जाती है, एक सलवात पढ़ लीजिए मोहम्मद व आल मोहम्मद। अब यहाँ पे खत्म करते हैं, बलाकत जात का आया थी, हम अपने लिए ये अर्ज करते हैं कि बरादरान इंशाल्लाह यहाँ पर डेमोन्स्ट्रेशन हो रही है हद अकल, अपना हक बरादरी अदा करने का जो तरीका है वो ये है कि उस डेमोन्स्ट्रेशन में जितना ज्यादा से ज्यादा हो सके शिरकत करें, खुद भी तशरीफ लेके जाए, अपने बीवी बच्चों को भी साथ लेके जाएं और एक सदा से एक आवाज से बुलंद करके कहें कि इस जुल्म को बंद करो। तुम हमें जुल्म से डरा नहीं सकते, तुम इस कौम को जुल्म से कभी डरा नहीं सकते, ये कभी गलती मत करना। हम कलमे तैयबा के बाद जो सबसे पहली बात याद करते हैं वो है इमाम हुसैन अलैहिस्सलाम की करबला। कलमे तैयबा ला इलाहा इल्लल्लाह मुहम्मदुर रसूलुल्लाह पढ़ने के बाद हमारी माएं जो हमें दूसरा सबक सिखाती हैं वो है इमाम हुसैन अलैहिस्सलाम की करबला। हमने शहजादे अली अकबर की जब शहादत सुन ली तो हम अपने जवान अली अकबर जैसे भाइयों की मौत से डरने वाले नहीं। अब जब हमने हजरत अब्बास अलमदार जैसा अपना सिपा सालार लश्कर हुसैनी गवा दिया, मेरे भाई हमें अपने 32 क्या, हमें 32,000 जवानों की मौत से तुम डरा नहीं सकते। इसको किसी भी माना में ले लो, अगर तुम हमें किसी वजह से यह समझते हो कि डरा लोगे तो जब हम 4 थे, रजअत कहकरा के बाद फकत 4 बंदे निकले थे मौला अली की विलायत में, उन 4 को तुम नहीं डरा सकते, तो अब तो हम तकरीबन 4 करोड़ से भी ज्यादा हैं। ये भी एक अजीब बात है, खुम्स बचाने के लिए पाकिस्तान में बैंकों में एक मरतबा है, थोड़ी ये लतीफा टाइप लगती है, लेकिन मुझे इसमें रोना आता है कि इतना कमजोर ईमान आपका। वो पाकिस्तान में एक निजाम है कि टैक्स और ज़कात जो है वो ऑटोमेटिकली गवर्नमेंट आपके बैंक से निकाल लेती है, लेकिन जो अहले तशय्यो है अगर वो एक फॉर्म फिल करके दे दें कि भी हम फिक्ह जाफरी के मानने वाले हैं तो उनकी वो ज़कात नहीं काटते, क्योंकि हम तो खुम्स देते हैं, ज़कात है 2.5%, खुम्स है 20%, हम खुम्स देते हैं, वो नहीं निकालते। हमारे अक्सर बरादरान अहले सुन्ना, हम उनको जानते हैं ये सुन्नी है, अच्छा जी ये साइन करवा कर ला दे, फॉर्म देना है उनको। हमारे आलिम ने बड़ी जबरदस्त बात की, अभी उनका नाम मेरे जहन में, छोटा सा था मुझे एक दिन याद है बचपन में कहीं सुना मैंने मेंबर, वो कहते हैं कि जाहिर में तो तुम सब हमारे दुश्मन हो, अगर कभी आकर तुम्हारी जाकर रजिस्ट्रों में मर्दमशुमारी कर ली तो तुम तो सब के सब हमसे भी पक्के शिया हो। एक सलवात पढ़ लीजिए, मोहम्मद व आले मोहम्मद। इंतसार मजलूम उसके मसादीक को पहचानिए, हम इमाम हुसैन अलैहिस्सलाम को फकत इमाम हुसैन अलैहिस्सलाम करके उनकी याद और उनका मुहर्रम नहीं मनाते। हम ये भी ऐलान साथ में करते हैं कि आज भी जो भी फिक्र हुसैनी में है और हुसैन अलैहिस्सलाम के प्लेटफॉर्म पे है हम उसके साथ खड़े हैं। आज के जमाने का जो भी हुसैन अलैहिस्सलाम जो भी वो है, हमने मयार सीखा अपने मौला से कि इन्ना कला मलबूस तो ना लाइक, देखो अपनी आंखों पे पट्टी मत बांध रहे ना ख्वाहिश नफ्स की, इन्नल हक्का वल बातिल ला युआरफाने इल्ला बे, इन्नल हक्का वल बातिल ला युआरफाने बे अकदार रिजाल, ये शख्सियतों को देखकर तुम हक और बातिल नहीं पहचान सकते। ए अरिफिल हक तारिफ अहला, फार्मूला यह है कि हक को पहचान लो तुम्हें खुद ही आले हक का पता चल जाएगा, ये फार्मूला हमने उनसे सीख लिया। और उसकी जिद, आज का यजीद भी हमसे छुपा हुआ नहीं है कि आज का यजीद कौन है। आज के यजीद से हमारी उसी लेवल की उतनी ही दुश्मनी है जो इमाम हुसैन अलैहिस्सलाम के जमाने में थी। ये हमारी जबानी बातें नहीं है, हम सुबह दोपहर शाम अपनी जियारत में ये पढ़ते हैं, या लैतनी कुंतो माकुम फा अफूजा माकुम, काश मैं होता करबला के मैदान में और मैं भी आपके साथ मकाम शहादत पे फायज होता। ये हमारा उस शआर जिंदगी है। एक सलवात पढ़ लीजिए, इमाम हिदायत करते हैं, हक नबी का हम पे क्या है, अम्र खुदा आती हूं, अव्वल हक जो नबी का बनता हुआ उसकी इताअत की जाए, और ये इताअत मिन इंदिल्लाह है, मा अरसलना, कल हमने फकत अपने नबी की पढ़ी, आज सब अंबिया की आयत, थोड़ा तवज्जो कीजिए, कल था मा युति अर्रसूल फकत अता अल्लाह, जिसने रसूल की इताअत की उसने अल्लाह की इताअत की, आज ये नहीं, आज दायराकार और बढ़ गया। मा अरसलना मिन रसूल, हमने कोई नबी नहीं भेजा, अब इस्तिस्ना देखिए, اِلَّا لِيُطَاعَ بِإِذْنِ اللَّهِ، مگر یہ کہ اللہ کے حکم سے اس کی اطاعت کی جائے. اس کو یہ ٹائٹل دے کے بھیجا. سب کے سب نبیوں کو ہم نے بھیجا، اللہ نے بھیجا، اور اللہ نے فرمایا ہمارے حکم سے ہم نے کہا کہ ان کی اطاعت کی جائے. جو بھی نبی آتا ہے اس کی اطاعت اللہ کے حکم سے ہوتی ہے. ہمارے نبی کا طرہ امتیاز یہ ہے، مطلقہ اس کی اطاعت، من یطیع الرسول، جس نے بھی اس کی اطاعت کر لی مساوی ہے اللہ کی اطاعت کے. اور کئی مختلف معنی میں یہ قرآن کریم نے واضح کیا، ما ینطق عن الہوا، شک نہ کر جانا کہ کہیں میرا رسول جو ہے نعوذ باللہ مجھے کوئی غلط بات کا کہہ دے، نہ ہم نے اس کو اس طرف سے بھی محفوظ رکھا ہے. ما ینطق عن الہوا، اپنی مرضی سے تو بولتا بھی نہیں. ان ہوا الا وحی یوحا، جو بھی بولتا ہے فقط اور فقط وہی ہوتی ہے. اب جا کے دیکھیں کس کی کتابوں میں، فقہی کلامی کتابوں میں کس کی میں لکھا ہے، فلان جو نبی پاک کا کلام ہے نا وہ سیاست سے مربوط نہیں ہے، وہ اخلاقی کلام ہے. آپ نے یہ تبعیض باز باز کر دیا. ہم کہتے ہیں رسول نے تو دور کی بات، رسول کے بتائے ہوئے ایمان، بتائے ہوئے نہیں کہا، بنائے ہوئے. اللہ نے نبی کو بتایا، نبی نے ہم کو بتایا، نہ یہ کہ علی علیہ السلام کو ہمارا امام بنایا. بتایا کہ اللہ نے فرمایا یہ ہے، بلغ، کل میں نے اشارہ کیا، بلغ فقط پہنچا دے، ماں جو بھی ماں جو بھی تمہارے پاس تمہارے رب کی طرف سے آیا ہے. ہدایت ساتھ میں جڑی ہوئی ہے. یہاں پر بڑا ایک لطیف نقطہ ہے، کہتا چلوں اس میں کوئی اشکال نہیں. میں ربک، رب ربوبیت سے ہے، پالنے والا، پروردگار، پالنہار. رب کا پہلا فریضہ یہ ہے کہ مربوب کو تعلیم و تربیت کرے. تعلیم و تربیت رب بھی کرتا ہے، نبی بھی، قرآن بھی، جو ہم پر اللہ امام کو امام یا حدونا بے امرنا. دیکھا قرآن کو کبھی ایسے پڑھا کسی نے؟ قرآن کو ظاہر ہے اس طرح سے پڑھنے کے لیے کچھ مدت چاہیے، زمان چاہیے، لیکن آپ سمجھتے ہیں جنت اتنی آسان مل جاتی ہے؟ یہی تو آزمائش ہے کہ کون دنیا داری کو چھوڑ کے آتا ہے ہماری طرف. جو ہماری طرف آئے گا، ان الذین آمنوا پہ بات کامل نہیں، اللہ نے فرمایا وعملوا الصالحات، صالحات کا عمل انجام دے گا. اور نبی سب سے پہلا مکلف ہے اس کی طرف. اب میں اپنے موضوع کو سمیٹوں، نبی مکلف ہے، یعنی نبی کی یہ ڈیوٹی، مکلف نہیں، اس کی یہ ذمہ داری ہے کہ نبی پہنچائے ہدایت. کیا فرمایا نبی کے بارے میں؟ ہو الذی بعث فی الامیین، نبی کا وظیفہ، نبی کی ذمہ داری کیا ہے؟ یتلو علیہم آیات، آیات کی تلاوت کرے، یزکیہم، ان کو پاک و پاکیزہ کرے شرک و آلودگی کفر سے، ویعلمہم الحکمہ، انہیں حکمت کی کتاب کی تعلیم دے، الی آخر یہ اوصاف ہیں نبی کے. اب میرے ساتھ ذرا آیت کو آیت سے ملا دیں. اللہ نے فرمایا اطاعت کرو اللہ کی، اللہ کے رسول کی، اور اولی الامر کی. اگر اولی الامر کی اطاعت کرنے ہیں تو اولی الامر کو حتمن لزومن اولی الامر بھی آیات کی تلاوت کرے گا، مساوی ہے رسول کی اطاعت کے. اولی الامر کو بھی چاہیے کیا کرے؟ ہو الذی بعث فی الامیین رسولا منہم، ان منہم ہونا چاہیے. ادھر بھی فرمایا منکم، تم میں سے ہی آئی ہے ولی، وہ جنوں سے نہیں آیا، تم میں سے ہی آئیے، تم جیسا ہی ہے. یہ کیوں کہہ رہا ہوں تم جیسا ہی ہے؟ کل میں نے ایک جملہ کہا تھا کہ امام کی نماز کے بارے میں، ایک میرے عزیز نے مجھے ایک اچھا اشکال کی طرف، ایک شبہ کی طرف اشارہ کیا. مولانا بعض لوگ تو کہتے ہیں مولا علی تو معصوم تھے، ان جیسی نماز کون پڑھ سکتا ہے؟ آپ کے ذہن میں میری وہ بات آئی، میں عرض کر رہا تھا مولا علی جب نماز پڑھتے تھے ان کی نماز یوں تھی، اوصاف تھے، سانپ کے کاٹے ہوئے کی طرح تڑپتے تھے، اتنی خشیت الہی. اور میدان جنگ میں وہ شجاع ہے. کل عرض کیا کہ کوئی ایک بھی تاریخ میں ایسا نہیں ہے کہ جس بھی اس نے مد مقابل سے اس کے آمنے سامنے آیا ہو میدان جنگ میں اور اس کو اس نے پچھاڑا نہ ہو. فقط ایک انسان ہے اس کائنات میں جس کا نام ہے علی ابن ابی طالب علیہ السلام. کتنے آرام سے میں نے یہ بات کر دی. کل بھی میں نے عرض کیا یہ حق ادا نہیں کر سکتے ہم مولا علی کی فضیلت بیان کرنے کا. میرا فقط ہدف یہ تھا کہ نقطۂ تربیتی کیا ہے یا علی اور باقی معصومین علیہم السلام، آپ کے فضائل میں نقطۂ تربیتی یہ کہ مجھ جیسا بنو. مولا علی شجاع ہیں، ہمیشہ شجاعت اختیار کریں، شجاعت در دین, دین میں شجاع بنے, اللہ کے حکم کی پرواہ کرے, یہ لوگوں کی اپنے باس کی اور انٹیریئر منسٹری والے باس کی پرواہ نہیں کرے. اب میں اس کو مجہول رکھتا ہوں, اب سمجھ گئے انٹیریئر منسٹری والا باس کون ہے. صلوات پڑھ لیجیے. میری مدد کرنے کا شکریہ, آپ کو بہت علم. علی علیہ السلام کی نماز, انہوں نے کہا کہ مولانا امام علی علیہ السلام تو معصوم ہے, ہم بھلا معصوم جیسا کبھی عمل کر سکتے ہیں؟ میں سوچتا رہا, میں اس کا علمی اگر جواب دوں وہ جواب تھوڑا پیچیدہ ہے, اس کو کیسے آسان اور عام پیرائے میں کہ یہ میرے جوان بھی سمجھ جائیں. تو تعلیم و تربیت میں ایک روش ہے, روش تربیتی, جس کا نام ہے روش الگوئی. آج جس آیت کی میں نے تلاوت کی سرنامہ کلام میں, لقد کان لکم فی رسول اللہ اسوہ حسنہ, کل ہم نے اس پہ بحث کی, ترجمہ کیا, رسول کی ذات میں تمہارے لیے بہترین نمونہ ہے. نمونہ کرتا کیا ہے, تھوڑی توجہ کیجئے گا, یہ اشکال ہے, اصل میں ہے مغالطہ, لیکن معمولاً انسان کا ذہن دیکھیں, جب ہی آپ کو شبہ کو شبہ کیوں کہتے ہیں, چونکہ وہ حق سے شبی ہوتا ہے, اسے ملتا جلتا ہوتا ہے, اس لیے انسان پہ مشتبہ ہو جاتا ہے, انسان غلط بات کو حق سمجھنے لگ جاتا ہے, کیونکہ شبی ہے حق کے. اچھا, بعض بت بھی ہیں, رب انہن اضللن کثیرا من الناس, مالک ان بتوں نے بڑوں کو گمراہ کر دیا. سوال یہی معصوم کے ضد میں ہے, بھلا کبھی بت کسی کو گمراہ کر سکتا ہے؟ وہ تو ایک بے جان پتلا سا ہے, ظاہری کبھی بت کر سکتا ہے؟ یہ قرآن کریم کی آیت ہے, حضرت ابراہیم کہہ رہے ہیں اے اللہ ربی ہے میرے پروردگار, انہن اضللن کثیرا من الناس, کتنے زیادہ کثیر جمعیت کو ان بتوں نے, کمبختوں نے گمراہ کر دیا. سوال یہ ہے کہ یا خلیل علیک وعلا نبینا آلاف التحیات والثناء, کبھی بت بھی کسی کو گمراہ کرتا ہے؟ لیکن قرآن نے کوٹ کیا ہے, اور پھر دوبارہ ہدف. سادہ سا جواب آپ سن لیں, جب کسی کو بناتے ہیں نا نمونہ, نمونے کا اصل مطلب یہ ہوتا ہے کہ بعض مطالب قولی باتیں, وربل میں میننگز, بعض عملی کام ہوتے ہیں سخت مشکل, ہر بندہ انجام نہیں دے سکتا. اس بندے کو دیکھو کہ اس بندے نے فلان کام کو یا فلان بات کو کس طرح انجام دیا تھا, اب اس کا انجام دیا ہوا فیل بن جائے گا ہمارے لیے ایک حسی کام, ہم اس کو درک کر سکتے ہیں. دیکھیں مثال بھی حسی ہوتی ہے, سمجھ میں آتی ہے, نظر آتی ہے, تاریخ بھی حسی ہے. دیکھیں ہماری فطرت میں ہم جو حسی ٹینجیبل چیزیں نا, انہیں بڑی جلدی درک کر لیتے ہیں, انہیں بڑی جلدی سمجھ جاتے ہیں. تاریخ میں ایک فلان مشکل پیش آئی, ہاں اس عالم نے, اس گروہ نے, اس بادشاہ نے اس مشکل کو ایسے حل کیا, ہاں یار یہ بڑی زبردست چیز ہے, ہمیں ایک نمونہ, ہمیں ایک مثال مل جاتی ہے, ہم اپنے حالات اپنے شرائط کے تحت اس میں تھوڑی سی تبدیلی گھٹاؤ بڑھا کر اپنی مشکل کو سالو کر لیتے ہیں. ماڈل نمونہ, اصل میں کرتا کیا ہے نمونہ, ہم کہتے ہیں یار وہ ایک نمونہ ہمیں بتا دیجئے, مثلاً کوئی کپڑا سلانا ہے بھائی, ایک نمونے کے طور پہ اس ناپ کا سوٹ دے دیجئے, ہم اس کو دیکھ کر, اس کو دیکھ کر اس جیسا بنا دیں گے, دقیقاً وہی نہیں ہوگا لیکن اس سے ملتا جلتا. تو اب یہاں پر سمجھ جاؤ, علی مرتضیٰ ہے رسول اللہ کے بعد ہمارے لیے نمونہ کامل دوم. ہم کب کہا کسی نے کہ ہم دقیقاً علی جیسا عمل کر سکتے ہیں؟ لیکن اس کو دیکھ کر نمونہ لو, ملتی جلتی نماز تو پڑھ لو. کس نے کہا؟ اور یہ اشکال علمی کا جواب, جواب علمی. علی مرتضیٰ معصوم ہے, درست ہے معصوم ہے, لیکن کس کے امام ہے؟ ملائکہ کے لیے اللہ نے ان کو بھیجا, ان سے بڑے معصوم رسول اللہ ہے, درجے میں اعلیٰ ہے ان سے, رسول اللہ بھی معصوم ہے. تو پھر معصوم ہے تو کیا ہم معصوم کے عمل کی اتباع چھوڑ دیں اس لیے کہ وہ معصوم ہے؟ معصوم ہے میرے بھائی, ان کی عصمت کہاں پہ کام آئے گی؟ سادہ باتیں, سیدھی باتیں. عصمت اس لیے ہے ان میں کہ وہ کام کرنے میں غلطی نہ کریں. اللہ اکبر, کتنی سادی بات ہے. اللہ تعالیٰ نے پہلے ڈکلیئر کیا کہ اس کی جس نے اطاعت کی مساوی ہے اس نے میری اطاعت کی, یعنی جو بھی یہ کر دے آنکھیں بند کر کے کر لو. اب اگر اس کو معصوم نہ بنائے گا تو خدا نہ خاصا اگر وہ غلطی کرے گا, وہ غلطی آئے گی خود خدا پر, اور خدا کون ہے؟ عالم مطلق, قادر مطلق, غنی مطلق, بے عیب, سبحان, بے نقص و بے عیب, عز و جل. اب عز و جل اور حکیم بھی ہے. اچھا حکیم, حکیم کو اب حکیم کو اس کی حکمت سے پہچانتے ہیں. اب خدا کی حکمت اگر نظر تو کبھی آ نہ سکتی ہوتی اگر ذات بابرکت محمد مصطفیٰ نہ ہوتی. اب دیکھیے حق کے مختلف پہلو ہیں قرآن کریم کو کبھی مختلف پہلوؤں سے پڑھو اور سمجھو. اللہ نے جو اتنی بڑی بات کی اگر اس کی اطاعت کر لی میری کر لی. اب آؤ دیکھو حکیم کی حکمت, یہ میں نے بنایا کوئی نقص دکھاؤ اس میں. آپ سمجھتے ہیں مجھ جیسے کے لیے کہا ہے کہ تبارک اللہ احسن الخالقین, نہ اپنے خاص بندوں کے لیے اپنے اولیاء کے لیے فرمایا. میں تو ان کے نقل اقوال بھی درست نہیں کر سکتا, صحیح ان کے جو انہوں نے فرمایا اس کو بھی صحیح نقل نہیں کر سکتا. مجھ پہ اللہ تعالیٰ فخر کرے گا. لیکن ایک عجیب بات یہ ہے کہ اس نے مجھ میں یہ جوہر ضرور رکھا ہے کہ اگر میں اپنی ہوائے نفس کو اپنے اوپر غالب نہ ہونے دوں اور آ کر اہل بیت کے بتائے ہوئے رستے کو اختیار کر لوں, یقین مانے جہاں پر امام علی علیہ السلام پہنچ سکتے ہیں مجھ کو اگر میں خود نہیں پہنچ سکتا تو میرا ہاتھ پکڑ کے لے جائیں گے, وگرنہ شفاعت کی کیا مانا, شفاعت کی کیا مانا, شفاعت ہی نہیں پر رہی کرنا, تھوڑی مدد کرنا, کوئی تھوڑا ساتھ دینا, شفاعت وغیرہ کس کام آئے گی ہمیں. اگر ہم خود ہی فرشتوں کی مانند کامل و اکمل ہوتے عمل میں تو رسول اللہ یہ جو فرما کے گئے تین دعا میں سے دو میں نے مانگی مل گئی, ایک میں نے نہیں مانگی یا رسول اللہ وہ کون سی اور کیوں نہیں مانگی. میں یوم محشر مانگوں گا وہ شفاعت کی دعا ہے, اللہ تعالیٰ مجھے حق شفاعت دے دے گا, جس کو کہوں جاؤ جنت تمہاری. لائسنس دے دے گا اللہ اپنے رسول کو لائسنس, جس کو, اچھا مطلقہ ہے یہ نہیں جس کو کہ جو صاحب ایمان ہو, وہاں پر یہ بھی نہیں
جس کو.
اور اس نے کیا کہا, انہوں نے نبی پاک نے کیا فرمایا, من کن تو من جس کا مطلق من جس کا. اس میں جس میں ہمارے علماء نے ایک عجیب تعبیر دی, اس میں ملائکہ بھی شامل ہے. اگر رسول اللہ کہیں جبرائیل سے, جبرائیل میں تیرا مولا ہوں یا نہیں, جبرائیل کہیں کہ نہیں یا رسول اللہ میں آپ سے افضل ہوں. اچھا جبرائیل اس دن کہاں پر گئی تمہاری فضیلت کہ جس دن معراج پہ لے کے جانے لگے تو کہنے لگے یا رسول اللہ اب یہاں سے ایک منہ برابر آگے نہیں جا سکتا, اگر گیا تو جل جاؤں گا. وہ اللہ تعالی کے فرشتے اس کی بات سے آگے نہیں جاتے. تو قرآن کریم نے ہمیں سکھلایا, ایک صلوات پڑھ لیجیے. صلی اللہ علیہ یا ابا عبد الحمد طالب, مجھے پتا ہے تھوڑا گناہ گنی کی شکل میں ہے, سخت تو نہیں ہوئے. یہاں تک بات سمجھ میں آئی نا. اب نتیجہ ساری اس گفتگو کا نتیجہ, کچھ باتیں بیچ میں رہ گئی تھیں, کچھ آیات بیچ میں رہ گئی تھیں کہ رسول اللہ کی اتھارٹی کو کبھی چیلنج نہیں کیجیے, یہ مطلق ہے. ما کان للمؤمن سمر کا حساب, ما کان للمؤمن, میں نے عرض کیا بڑی آیات ہیں, یہاں موقع نہیں ہے. لیکن مشکل یہ ہے کہ قرآن مجید یفسر بعضہ بعضا, قرآن کا بعض حصہ دوسرے بعض حصے کی تفسیر بیان کرتا ہے, حس کرتا ہے انسان خود کہ اس بات کو اگر اس آیت کو ساتھ میں ملا کے لے کے چلیں شاید زیادہ واضح ہو جائے, شاید یہ نقطہ بھی ساتھ میں مل کے اور زیادہ قوت کا حامل ہو جائے. ما کان للمؤمن ولا مؤمنۃ اذا قضى اللہ ورسوله امرا ان یکون لهم الخیرۃ من امرہم. جب اللہ اور اس کا حبیب کسی بات کا فیصلہ کر دینا, کل میں نے عرض کیا اللہ زمین پر تو نہیں آئے گا, ہم نے کس کو دیکھا, ہم نے فقط رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کو دیکھا. مطلقہ ان کو اللہ تعالیٰ نے اختیار دیا ہے, مختار ان کا ایک لقب ہے, رسول مختار جو صاحب اختیار ہے, صاحب اختیار ہے. دیکھیے اس کی جو بھی بات اس نے جب کو فیصلہ کر دیا, مومنین کو تو اختیار, ما کانا للمؤمنین, اور کوئی بہت زیادہ یہ نہ سمجھے کہ میں کوئی بہت بڑی نساء میں سے خواتین میں سے اللہ نے مینشن کر دیا, کوئی بندہ بات کی تفسیر میں سے بھی کوئی بھاگ نہ سکے اس آیت سے. ما کان للمؤمنین ولا مؤمنات, نہ مومن کو حق ہے نہ مومنہ کو حق ہے کہ جب اللہ اور اللہ کا رسول کسی بات کا فیصلہ کر دیں تو وہ کہے کہ ان کو بھی کوئی اختیار ہے کسی بات کو چینج کرنے کا یا اپنی طرف سے کوئی فتویٰ دینے کا. اور اگر یہ کبھی کر دیا نا تم نے, من یعص اللہ ورسولہ, جس نے اللہ, ہی پوری آیت ہے, ایک حصہ ہے پورا, ابھی آیت پوری ہوگی, من یعص اللہ ورسولہ فقد ضل ضلالا بعیدا, دور کا گمراہ ہو گیا وہ جس نے اللہ اور اللہ کے رسول کی معصیت کی. یہ نہ سمجھے کہ وہ کر کے یہ سب تو مومن رہے گا, ये बात इससे भी बालातर, अब इससे भी बड़ी आयत सुन ले। अगर तुमने नबी पे आवाज भी बुलंद किया, अय्युहल्लज़ीना आमनू ला तरफ़ऊ अस्वातकुम फौका सौति नबी वला तजहरू लहू बिलकौलि कजहरि बादिकुम, उस पे आवाज भी बुलंद मत करना। अगर किया तो क्या होगा, अन तहबत अमालकुम व अंतुम ला तशऊरून, तुम्हें पता भी नहीं चलेगा, तुम्हारे सब के सब अमाल नक्श बर आब हो जाएंगे। तुम समझते रहोगे मैं तो बहुत बड़ा सहाबी हूं, मैं तो बहुत बड़ा वली हूं, मैं तो बहुत बड़ा नबी का मानने वाला हूं। कल मैंने शेर कोट किया, कयामत के दिन जब पर्दे हटेंगे तब तुम्हें पता चलेगा कि रसूलुल्लाह ने फरमाया तेरा मुझसे ताल्लुक नहीं है, तू मेरी उम्मत से नहीं है, तू किसी और उम्मत से, जा जाके अपने किसी और नबी को नबी बना, उसकी शफात मांग। कभी इस तरह से भी इमामत के मौजू को समझ लिया कीजिए, और ये ज़हन में रखिए, एक भी हदीस अभी मैंने कोट नहीं की, कोट करना थी उस वक्त थोड़ा हट गया, अभी कोट करूंगा कि अहले हदीस बड़ा हदीस करते हैं ना अलीउल मुत्तकी की, यह हदीस जो है अभी उनकी खिदमत में अर्ज करता हूं। लेकिन अभी ये आखिरी सिफत इमाम के हादी, अम्र बिल्लाह, खुदा के हुक्म से ना अपनी मर्जी से। यहां पर मैं बड़े एहतराम से, तमाम एहतराम, वाकई इल्मी ले लीजिए, फर्के की बात नहीं है, इल्मी है, इसलिए मुझे इजाजत दे दीजिए एहतराम से। आपके बुजुर्ग खलीफा हजरत अबू बकर रजी अल्लाह ताला अन्हो का कौल नहायत एहतराम से अर्ज करूं, तोलाफुल अशिया बे अवदादहा के बाद से। हजरत अबू बकर फरमाते हैं अपने खुतबे अव्वल में, जिंदगी में उन्होंने दो खुतबे दिए हैं। खुतबे अव्वल जब वो खलीफा मुकर्रर हो गए ना, लोगों ने उनको खलीफा बना लिया, खुतबे में उन्होंने जो पहला जुमला फरमाया, जाके चेक कीजिए तारीख, तमाम अहले सुन्नत की तारीख, हमारी अपनी तारीख से नहीं, कद वल्लैतु अमराकुम। असलन मेरा ये मौजू नहीं था, ये मैंने ये खुतबा उनका नहीं पढ़ना था, लेकिन इसलिए कि समझ में आ जाए कि यहदूना बे अमरे ना, हमारे अमर से हिदायत करते हैं, और ये कि इन्ना जालना हम आइम्मतन, हमने इनको आइम्मा बनाया है, ये खुद नहीं बन गए। हजरत अबू बकर फरमाते हैं कद वल्लैतु अमराकुम, मैंने खुद तुम्हारी जमा में उमूर अपने हाथ में ले ली है, मैंने खुद, यानी अल्लाह के हुक्म से नहीं। और ये तो अजहर मिन शम्स है, हमारे बरादरान अहले सुन्नत की खिदमत में बड़े एहतराम से, आपका तो अकीदा ही ये है इमामत के बारे में कि खिलाफत, नबी ने किसी को अपना खलीफा नहीं बनाया, तीन अशखास ने मिलकर हजरत अबू बकर रजी अल्लाह तआला अन्हु को अपना खलीफा मुकर्रर कर लिया। कभी जाइए जाकर अपनी किताबों में उनकी फरमाइश पे गौर कीजिए, और आकर उसको कुरान मजीद की इस आयात से मिलाकर पढ़िए, हजरत तालूत को इन्नल्लाह अस्तफाहु अलैकुम, अल्लाह ने उसको तुम पे चुना, दाऊद इन्ना जालना का खलीफतन फिल अर्द, हमने तुम्हें जमीन में खलीफा बनाया, आदम इन्नी जालन फिल अर्द खलीफा, मैं बनाने वालों, इब्राहिम क्या जालना का लिन्नास इमामा, हमने मैंने, मेरे नबी की जब खिलाफत में बात आएगी तो अल्लाह ताला क्यों सुन्नत अपनी चेंज कर, सुन्नत की तरीका क्यों चेंज करेगा। आओ कुरान से देखो, सुन्नत अल्लाहिल्लती, अल्लाह अकबर, वलन तजिद सुन्नत अल्लाह तब्दीला, तुम कभी अल्लाह की सुन्नत को तब्दील होता हुआ नहीं देखोगे। कुरान को इस तरह भी पढ़ो, कभी अल्लाह की सुन्नत, अल्लाह का तरीका कभी चेंज नहीं होता, अल्लाह की एक ही मिनवाल, एक ही रवश है, जो हजरत आदम अलैहिस्सलाम के लिए रवश थी वही उसके खातम के लिए भी रवश है, अलैहि अलाफु तहियतु वस्सलाम। आप कभी इस तरह पढ़े, हजरत अबू बकर फरमाते हैं कद वल्लैतु अमरकुम वल्लस्तु बखैरकुम, और मैं तुमसे बेहतर नहीं हूं, तुम जैसा ही हूं। और एक अजीब जुमला फरमाते हैं वालमु अन्नली शैतानन यक्तरीनी अहयानन, मेरे लिए एक शैतान है कि जो कभी कभी मेरा मकरून हो जाता है, मुझ पर गालब आ जाता है, मेरा साथी हो जाता है, यक्तरीनी मेरा हमराह हो जाता है, ही जॉइंस मी, जब तुम मुझे उस हालत में देखो फजता ने बूनी, मुझसे इजतनाब करना, अल्लाह अकबर। अगर वली अमर की तफसीर की आयत आपके जहन में रहे, वली अमर की इताअत का अल्लाह ने हुक्म दिया अतीउल्लाह अतीउर रसूल उलिल अमर मिनकुम, ये फरमा रहे फजता ने बूनी, मुझसे इजतनाब करो, मुझे छोड़ दो। और अगर मैं कभी टेढ़ा हो जाऊं ना, कौए मूनी, तुम मुझे सीधा कर दो, अल्लाह अकबर। सूरा मारका यूनुस, सूरा मुबारक यूनुस, ये हक बात का जाया ना हो जाए, हम कुरान को पढ़ना चाह रहे हैं, आपकी फरमाइश कुरान से हम जो है उसको मिलाकर उसका मुवाजना करके उसका नतीजा अखज करना चाह रहे हैं। कितने अदब और एहतराम से हमने बात की, न तंज मुराद है, कश्फ हकीकत मुराद है। میرے لہجے میں استغفراللہ نہ تمسخر ہے نہ شوخی ہے نہ نعوذ باللہ توہین آمیز نتیجہ نکالنا چاہ رہا ہوں نہ تحقیق کرنا چاہ رہا ہوں. آپ نے یہ بات فرمائی, اب قرآن کی فرمائی سے اس کو ملاؤ. آپ کہہ رہے ہیں کہ جب تم دیکھو کہ میں ٹیڑھا ہو گیا ہوں تو مجھے سیدھا کر لو, تم سیدھا کرو, یعنی تم میرے ہادی میں مہدی, مہدی جو ہدایت کیا گیا ہو مفعول. قرآن نے فرمایا سورہ یونس, افمن یہدی الی الحق احق ان یتبع ام لا یہدی الا ان یہدا, کیا وہ شخص جو دوسرے کی ہدایت کرتا ہے وہ مستحق ہے کہ اس کی اتباع کی جائے, یا وہ جو کہ جتنی دیر اس کو ہدایت نہ کی جائے کسی کو ہدایت نہیں, اپنے آپ کو ہدایت نہیں کر سکتا. مالکم, آخری سال مالکم, تمہیں کیا ہو گیا ہے, کیف تحکمون, تم کیسا برا فیصلہ کرتے ہو. قرآن کو اس طرح بھی آ کے پڑھیں, ہمارا آپ سے گلہ یہ ہے, اب قرآن کو اس طرح بھی پڑھ کے دیکھیں اور پھر نتیجہ اخذ کریں کیا نتیجہ نکلتا ہے. اور ایک مرتبہ آئے ہمارے اماموں کی طرف, امام حسین علیہ السلام سے ایک شخص نے, بشیر ابن غالب نے آ کے پوچھا صلی علی محمد و آل محمد, مولا یہ جو آیت ہے یوم ندعو کل اناس بامامہم, اور جس دن قیامت کے دن کے اشارہ کر کے ہم ہر بندے کو اناس, اناس مطلق سب بندوں کو, ریگارڈلیس آف مسلم کرسچن جو بھی, سب بندوں کو ان کے امام کے ساتھ بلائیں. مولا یہاں پر امام کون ہے؟ اب میں اپنی طرف سے, ہمارے اہل تشیع کی فکر کی طرف سے داخل ہو رہا ہوں, صحیح بخاری کی طرف سے نہیں, کہ جس میں حدیث ہے من ماتا ولم یعرف امام زمانہ فقد ماتا میتتا جاہلیہ, جو مر گیا یہ کہتا ہوا کہ میں بڑا مسلمان ہوں, جو مر گیا اس حال میں کہ اس نے اپنے زمانے کے امام کو نہ پہچانا, یقیناً موت جاہلیت مرا. اب میں اس سے نہیں وارد ہونا چاہ رہا, امام حسین سے وارد ہونا چاہ رہا ہوں, کہ دیکھیے جو امام برحق ہے اور امام من اللہ ہے اور جو قرآن کے ہمراہ ہے, یہدونا بامر اللہ ہے, وہ کیا فرماتے ہیں؟ فرماتے ہیں یہ امام وہ ہے کہ امام دعا الی ہدن فاجابوا الیہ, یہ امام وہ ہے کہ جو ہدایت کی طرف بلائے گا, ہدایت کرے گا اور لوگ اس کی ہدایت کو مانتے ہوں گے. یہ وہ امام ہے کہ جس کے ساتھ وہ ہدایت یافتہ ہو کر جائیں گے, یہدونا بامر نہ کر کے جائیں گے. اور اگر اب وہ امام جو ہدایت گر ہے, ہادی ہے, وہ کہے گا کہ فاجتنبونی, تو اس اولی الامر کو ذرا آیا اولی الامر کی تفسیر کر کے بتائیں, پھر خدایا کیا مشکل ہے, تو فرما رہا ہے اولی الامر کی اطاعت کرو, یہ اولی الامر فرما رہا ہے مجھے چھوڑ دو, میں جاؤں تو کدھر جاؤں, کتنا معمہ کتنی مشکل سامنے آئے گی. اس کو دیکھیے اور اس طرف دوسروں کو دیکھیے جو ہمارے امام ہیں. یہ تھا تھوڑا علمی مقام پر پیچیدہ استدلال تھا امام حسین والا, اس سے واضح و روشن تر امام باقر علیہ السلام نے فرمایا نحن حجت اللہ, ہم ہیں اللہ کی حجت, بے بانگ دہل. جائیے جا کر سب نقول میں دیکھیے, امام صادق علیہ السلام نے فرمایا ان اللہ جعل ولایتنا اہل البیت قطب القرآن, اللہ تعالیٰ نے ہماری اہل بیت کی ولایت کو قطب قرآن قرار دیا ہے. اللہ نے, ان اللہ, اللہ نے, نہ پانچ سات بندوں کے گروہ نے, توجہ کریں ذرا, ان اللہ, اور امام باقر نے فرمایا نحن حجت اللہ, نحن عین اللہ, نحن لسان اللہ, اور ایک عجیب آخری حصہ اس حدیث کا جو امام نے فرمایا ونحن ولاۃ امر اللہ, اللہ کے امر کے ولی امر ہم ہیں. جائیے آپ کو چیلنج ہے, کسی اور کا جملہ اپنے لیے ولی امر ہونے کے لیے تاریخ میں دکھا دیں, کسی نے یہ کہا ہو کہ میں اللہ کی طرف سے آپ کا ولی امر ہوں, فقط اہل بیت میں ملے گا آپ کو. حدیث اور تھی, میرا ٹائم جو ہے وہ ابھی ختم ہو رہا ہے, ابھی دامن وقت میں اتنی گنجائش نہیں, لیکن یہ علی المتقی کی حدیث سن لیں. آپ حدیث کو بہت مانتے ہیں نا, ہم پہ بہت اعتراض کرتے ہیں, آؤ کبھی اپنی کتابوں میں یہ احادیث جو ہیں ان کو پڑھو. رسول اللہ نے فرمایا الحسن والحسین سیدا شباب اہل الجنہ, حسن اور حسین یہ جوانان جنت کے سردار ہیں, جنت کے سردار کا ہے دنیا کے نہیں. رسول اللہ کو بھی پتا تھا کمبختوں نے, ان کی سرداری تو دور, इनको तीन दिन तक और इनके बच्चों को पानी भी नहीं देना। मुसीबत नहीं पड़ रहा, लेकिन अहले बैत के फजाइल में कहीं पढ़ता हूं तो मेरी आंखों में आंसू आ जाते हैं। परवरदगार तूने इनको कितनी फजीलतें दी हैं और उम्मत ने कितनी इनको अजियतें दी। आगे हिस्सा है, जाके देखिए आपकी तमाम अहादीस की किताबों ने इस हदीस को कोट किया है। एक भी मुसलमान फिरका आपको नहीं मिलेगा जो इस हदीस का इनकार करता। अल हसन वल हुसैन सैयदा शबाब अहले जन्ना व अबूहुमा खैरुम मिनहुमा, और उनके बाबा इन दोनों से बेहतर है। हम ऐसे ही तो अली के दीवाने नहीं है। मिलाक हमें दिया है अल्लाह के रसूल ने कि जिसकी अतात को उसने मुतलका हम पे वाजिब करार दिया है। अब इमाम को मुझको बताइए हम कहां ढूंढे जो सैयद जन्नत हो। जन्नत के दोनों सादात हैं, दोनों सैयद की जमा सादात, जो दोनों शबाब यानी जन्नत के सरदार है उनका बाबा जब उनसे भी अफजल है, जब हमें उनसे अफजल मिल जाए उसको छोड़ के हम दूसरे को क्यों ले। कुरान ने सिखाया फमन यहदी इलल हक अहक अन युत्तबा, क्या जो हक की तरफ हिदायत करता है वो ज्यादा औलातर है, वो ज्यादा मुस्ताकतर है कि उसकी पैरवी की जाए, या वो जो खुद अपने आप को हिदायत नहीं कर सकता। यार तुम कैसा फैसला करते हो, सादा सा तर्जमा हो साहिब। ऐसे आके हदीस को पढ़ा, ये मेरा मतमे नजर नहीं थी हदीस, ये तो आपकी तबीयत बनाने के लिए कि आप वो हदीस जो सुनी हुई है वो पढ़ें कभी। अब वो हदीस जो काम की हदीस थी जनाब सिद्दीक कुबरा के लिए, इन्ना फातिमता, ये बुखारी से लेकर इस कंजुल अमाल तक ये हदीस हर इनके मुहद्दस ने लिखी है। एक भी मुहद्दस तारीख ऐसा नहीं है जो तारीख में हुआ हो उसने किताब लिखी हो और ये हदीस ना लाया जनाब सिद्दीक कुबरा के लिए कि इन्ना फातिमता बदआतुम मिन्नी, फातिमा मेरा टुकड़ा है। और अजीब बात है, मैं इस हदीस के असनाद देखना चाह रहा था कि आदमी मुस्तनद गुफ्तगू करे, पक्की कच्ची बात नहीं करे, उसे अपना एतबार कम होगा। देखिए इनके एक, मैं तो मामूली सा तालिब इल्म हूं, इनका एक बंदा बात कर रहा था, मैं आलिम का लफ्ज नहीं कहना चाह रहा, मामूली सा तालिब इल्म, इनका बंदा कह रहा था शियों का यह है, लेकिन देखो गलत बात कर गया। असनाद में जाकर चेक किसके रावी सब के सब सही, और सब अहले सुन्नत वाल जमात के हमारे बरादरान इस हदीस की सनदियत को मानते हैं, कहते हैं ये सच्ची और सही हदीस है। उनका अभी रिसेंट सबसे बड़ा मुहक्किक मुहद्दिस अल्बानी लिख के गए अपनी किताब में। अजीब बात है, साथ में एक और भी कोटिंग इसके मिलती है सुन्नियों की किताबों, वो क्या है, इन्ना फातिमा था मोदगा तुम मिन्नी, लोथड़ा है मेरा, वही मोदगा है जो कुरान करीम की आयत में है मोमिनून में। अब मैं उतनी जा रहा, अब बिल्कुल वक्त नहीं रहा। इन्ना फातिमा था बदआ तुम मिन्नी मन अगदबा, हिस्सा ये है जो सख्त है, मन अगदबा अगदबानी, जिसने इसको नाराज किया, गदबनाक किया, लफज है गदब आपको भी पता है, जिसने इसको गदबनाक किया, मुसावी है कि उसने मुझे गदबनाक किया। और ये रसूल कौन है, मुतलका जिनकी इतात। अब रसूल अपने आप को नहीं, नहीं अपने आप को नहीं, सिद्दीक कुबरा को अपने मुसावी बता रहे हैं। तवज्जो फरमाई जरा, अल्लाह ने फरमाया इसकी इतात मेरी इतात के मुसावी, रसूल ने फरमाया सिद्दीक कुबरा की खुशी और गम मेरे खुशी और गम के मुतरादिफ। अब यार आप लोग जाइए और इंसाफ कीजिए, मैं ज्यादा जोर लगा के आपकी तवज्जो को परेशान नहीं करना चाह रहा, जाकर इस हदीस को अपनी किताबों में पढ़ें और इससे नतीजा अख्ज करें कि क्या नतीजा निकलता है, और इस हदीस को एक और हदीस के साथ मिला के पढ़ें, आपकी किताबों में मौजूद है हवाला, अभी आपका रिसेंट आलम का मैंने दिया, कंजुल अम्माल में भी जाके इसको देखे, उसने भी नकल किया है। क्या हदीस लिखी है जनाब सिद्दीक कुबरा के फजाइल बयान करके, ये बीच का सिर्फ एक टुकड़ा लिखा है, बाद में एक जुमला अर्ज करूंगा आपकी समाज के लिए, अभी थोड़ी तवज्जो कीजिएगा। इन्नल्लाह समा फातिमा फातिमा था, अल्लाह ने जनाब फातिमा सलामुल्लाह अलैहा का नाम इसलिए फातिमा रखा, अभी दलील सुनिएगा, बात गौर तलब है थोड़ी सी, छोटा सा नुकता है लेकिन बड़ी मुगालते घराना और मिस इंटरप्रेटिंग वे में इसको लिया जाता है। इन्नमा सम्माहल्लाहु फातिमा, अल्लाह ने सिर्फ और सिर्फ इसलिए उसका नाम फातिमा रखा है, किस लिए क्यों, लिअन्नल्लाह तआला फातिमाहा व मुहिब्बीहा मिनन्नार, इसलिए कि अल्लाह ताला ने उसको और उसके खुबदानों को मुहिब्बीन उसके जो है खुब रखने वाले उनको आतिश जहन्नम से आजाद कर दिया है। कितनी छोटी सी हदीस है, लेकिन जो मैं कह रहा था छोटा सा नुक्ता है, तो वो कौन सा नुक्ता है? इन्नमा सम्माहा, जनाबे फातिमा जहरा के नाम की तावील ये है, नाम की, खुद जाते बाबरकत फातिमा की बात नहीं कर रहा, उसके नाम का यह असर है, फकत नाम का, कि फातिमा का नाम इसलिए फातिमा है कि अल्लाह ताला ने उसको और उसके मुहिब्बीन को आतिश जहन्नम उन पर हराम कर दी है। जाएं जाकर इस हदीस को पढ़ें और शाम को लेट के अपने बिस्तर पे इस पर गौर करें, नाम फातिमा की ये बात है तो खुद जात फातिमा का क्या दर्जा होगा अल्लाह के नजदीक। इसमें फातिमा का ये मकाम और मर्तबा है कि अल्लाह ने उसको जो फकत चाहने वाले हैं, उसने हुनर नहीं किया, खुद मेरा कोई हुनर नहीं, फकत मैंने जनाबे का नाम बार बार लेना, हम कहते हैं ना बड़ों का नाम नहीं लेते। जनाबे सिद्दीक़े कुबरा का कमाल इतना कमाल है कि मुझ जैसा हकीर सा बंदा फकत उनसे मोहब्बत कर ले और अपने आप को आतिश जहन्नम से बचा ले। कमाल देख ले, उसको कहते हैं कमाल, खुद बड़े नेक होकर बच जाते हैं, लेकिन उस्ताद उसको कहते हैं जो दूसरे को भी बचा दे, और इनके नाम में यह तासीर है तो खुद उनकी जात बाबरकत की क्या हद होगी। जाए इस पर जाके गौर करें, इतने सादा से पैराए में मैं समझता हूं ये बहुत बड़ी बात मैं कर रहा हूं, इससे बड़ी और क्या बात हो सकती है भाई, कि जिस हस्ती के नाम में वो तासीर है कि अल्लाह ने उसकी नाम की वजह से और उसके मुहिब्बीन को जनाब छोड़ दिया है, खुद वो जाते बाबरकत जो है वो किस मकाम और किस फजीलत और किस शराफत की हामिल होगी, इसको भी सुन ले हदीस में। अब हमारी काफी की हदीस है, ये बरादरान आले सुन्नत की हदीस थी, मौला की हदीस इंशाल्लाह रहे फिर के लिए, मेरा वक्त तमाम है। इमाम सादिक अलैहिस्सलाम फरमाते हैं, रावी ने आके पूछा, हजरत अबू बसीर यबना अल्लाहुम्म सल्ल यबना रसूलल्लाह, हमें कुछ अपनी दादी के फजाइल के बारे में बताएं। वो एक सिर मखफी है जनाब सिद्दीक कुबरा, कौन रवायत करे, किसने देखा नहीं कभी उनको, आपको फकत हादिस मिलेगी जनाब सिद्दीक कुबरा की उनकी औलाद से। कहा हद अकल मरहला जो जनाब सिद्दीक कुबरा का, हद अकल उनसे मोहब्बत, आपको 100 ऐसे मकामात पे अल्लाह ताला जो है नजात देगा कि जिनके कम अज कम मराहिल ये हैं कि जब आप मरेंगे आपकी कब्र में जनाब सिद्दीक कुबरा तशरीफ लाएंगे। अब मैं अपने आप से कहता हूं बहुत गुनाहगार हूं, मेरी तकसीरें हैं मुझ में, मेरा गुनाह है, मेरी तकसीरें हैं मुझ में, कमियां हैं, अल्लाह ने जितना मुझे इल्म दिया है मैं उस हक से उसको बयान नहीं करता, मसलहत को मुकदम रखता हूं। और चौथा जलसा हमारा, आपने मेरा ख्याल से नोट किया होगा, कभी मैं इस लहजे में नहीं बोला, लेकिन ये मेरा असली असल पहलू है, जो मैं हूं, जो मेरी तबीयत है वो ये है, जब कुरान पढ़े आदमी तो कुरान में गुम हो जाए, उसको अपनी होश ना हो, और यहां पर माजरत के साथ उसको वक्त की भी होश ना रहे। ये बहरहाल एक नक्स है आपसे हिलियत का तलबगार, में एक सलवात पढ़ लीजिए, सल्लल्लाहु मुहम्मद व आले मुहम्मद। आपकी जहमत तमाम है, जनाब सिद्दीक कुबरा की मोहब्बत वो हथियार है कि कियामत के दिन इमाम हुम्माम फरमाते हैं, इमाम सादिक अलैहिस्सलाम उसे अगला मरहला, उसकी कब्र में जन्नत में दो दरवाजे खुल जाएंगे। हूरों की बात ना करें, हमारे लिए हूर कुछ नहीं, हमारे लिए हुब कुर्ब इलाही और इनका कुर्ब असल दर्जा है। वो देखिए कियामत में क्या है, इमाम फरमाते हैं कि निदा आएगी, जनाब सिद्दीक कुबरा से सबसे पहले आप जन्नत में चले जाइए, जनाब सिद्दीका तशरीफ लाएंगे, दरवाजा जन्नत में आके खड़ी हो जाएंगी, मलक है क्यों रुक गए, खिताब आएगा जाइए, फरमाया नहीं, मैं जानना चाहती हूं अल्लाह के नजदीक मेरा दर्जा क्या है, मेरी क्या वैल्यू है अल्लाह के नजदीक, मेरा क्या मकाम है। आवाज आएगी अल्लाह सुबहाना व ताला की तरफ से अब कि बीबी आपका मकाम यह है कि आप इन तमाम अहले महशर की तरफ निगाह फरमाएं, जो भी वही मन, जो भी जिस को चाहती हो पकड़ के ले जाओ जन्नत में, बिना पूछ गिछ के, बिना हिसाब के। अच्छा जिसको भी, शायद मुझ जैसा को रूसिया भी हो जाए, अब यहां पर हिसाब की बात नहीं है, ये हिसाब के बाद की बात है। मुहक्कक हो गया था कुछ गुनाहगारों पे जहन्नम, उनकी जजा थी कि वो जहन्नम में जाए, लेकिन आप जनाब सिद्दीक कुबरा अपना इख्तियार इस्तेमाल करेंगी, इमाम सादिक अलैहिस्सलाम फरमा रहे हैं, जिसको सादत पैराए में कर दूं, कहेंगी इसको छोड़ दो, इसको ले आओ इधर, इसको भी ले आओ, इसको भी ले आओ, इंशाल्लाह सबको ले आओ, क्योंकि अब हुब दारा ने फातिमे जहरा है। फकत मिलाद फरमा हुब, ये मुबालगा नहीं है। अस्तग़फिरुल्लाह, मैंने कल कितनी ताकीद की, इमाम जैसा अमल करो, इमाम जैसा अमल करो। अब वही इमाम फरमा रहे हैं, जब मेरी दादी आएंगी तो फरमाएंगी कि ये इस कुछ बंदों को जो भी हैं वो उस वक्त, और एक अजीब ताबीर है, ये इमामों के अजीब इमाम है, ये सारी हमारी फितरत से, कायनात की फितरत से आगाह है। फरमाए जैसे परिंदा घटिया दाने को छोड़ के आली तरीन जो दाना होता है चोंच से उसको चुन लेता है ना, जनाब सिद्दीक़े कुबरा ऐसे एक एक अपने हुबदार को चुन लेंगे मैदान महशर में। देखिए कितने बंदे होंगे, आज अभी ग्लोब में तकरीबन 7 बिलियन बंदे हैं, उस वक्त मैदान महशर में हजरत आदम अलैहिस्सलाम से लेकर क़यामत तक के सब के सब बंदे होंगे। ज़हमत को तमाम करूं, फकत ये नुक्ता, सिद्दीक़े कुबरा चुन लेंगी, दरवाजे जन्नत पे जाने लगेंगे दोबारा रुक जाएंगी, परवरदिगार आलम दोबारा जानना चाहते हो मेरा मकाम क्या है। अच्छा अजीब बात है, अब उनसे नहीं कहा अल्लाह ने, मोमिनीन से, जिनको जनाब सिद्दीक़े कुबरा ने अभी चुन लिया है, अभी अलहदा कर लिया है। फरमाया बीबी तेरा मकाम यह है कि अब इन बंदों को इख्तियार तफवीज करता हूं, इनको लाइसेंस दिया, ये जिसको समझे मुहब्बे अहले बैत चुन ले। अब यहां पर मेरा नुक्ता, आपके हां कोई ऐसा है तो दिखाओ, मैं आपसे वादा करता हूं मैं उसको मानूंगा। लेकिन अगर नजर आते हुए ये कहें, खुद वही, खुद हजरत अबू बकर से यह रिवायत है कि रसूलुल्लाह ने फरमाया कि कियामत के दिन एक अजीब मंजर है, कैफियत ये होगी, इधर माशर का मैदान, उधर जन्नत, बीच में एक पुल होगा जिसको कहते हैं पुल सरात, और उस पुल से फकत वही गुजर सकेगा कि जिसके पास अली का दिया हुआ टोकन होगा। इसके रावी जनाबे हजरत अबू बकर हैं। खुद जनाबे अबू बकर से हम अर्ज करते हैं, या हजरत आपको भी तो टोकन चाहिए, आपको भी तो टोकन चाहिए, अभी कभी हमने सोचा? खुदा रावी आप फरमा रहे हैं कि रसूलुल्लाह ने फरमाया जो जो भी उस वक्त गुजरना चाहेगा टोकन का मोहताज होगा। मैं टोकन का तर्जमा इसलिए कर रहा हूं, जवाज है असल कलमा, राहदारी, पास, वीजा, वीजा कह ले, परमिट बेटर लफज है, अच्छा लफ, परमिट। यार या हजरत आपको भी तो परमिट चाहिए, दुनिया में तो कोई ग्रोह कहता था कि आप हैं और यहां पर तो आप खुद मोहताज हैं, हमें बात समझ में नहीं आई। अब कयामत के दिन कुल कुरान करीम तिलावत किया जाएगा, लेकिन वहां पर शक शुबा नहीं रहेगा, यहां पर लोगों की अकलों पे पर्दे पड़े हुए हैं, तासुब के, हवाए नफ्स के, दुश्मनी के। ये शिया इसलिए कहते हैं इस आयत का ये तर्जमा ये है नहीं, अफमन यहदी इलल हक अहक अन युत्तबा, ये इस तरह से इसका माना नहीं है, ये शिया इस तरह माना करते हैं। हाँ उस दिन जब ये बातें होंगी ना, वही कल वाला शेर मैं दोबारा नहीं दोहराना चाहता, अब तो वक्त दामन में बिल्कुल दामन वक्त में गुंजाइश नहीं रही। हकीकतन मैं आपसे माजरत चाहता हूं, गुफ्तगू थोड़ी तुलानी रही, लेकिन अब समझ में आ गई बात कि हक नबी और हक आइम्मा ताहरीन है कि इनको ऐसे पहचानो, इसके बाद ही आपको यकीन आ जाए कि इनकी इताअत वाजिब है, इनसे मुंह मोड़ा नहीं और आपके सब के सब आमाल बातिल, ये मुफ्तरद ताआ है। हमारा दावा यह है कि इनकी इताअत वाजिब है अल्लाह की तरफ से, हम इन्हें नऊज़ बिल्लाह अपने शौक से अपना इमाम नहीं बनाते, अल्लाह के हुक्म से इनको अपना इमाम बनाते हैं। आपने समझा हमें ये अच्छे लगते हैं, ये हसीन इतने हैं, ये दिल फरेब इतने हैं, इनमें खूबियां इतनी है कि हाँ हम इनके दिल दादा हैं, लेकिन वो इनकी अलहदा बातें, कुछ बातें हैं जो अल्लाह की तरफ से हम पर भी आई हैं, और उनमें से सबसे पहली बात है कि इनकी इताअत करें। एक सलावत पढ़ लीजिए, अब फकत दो जुमले सुन लीजिए जनाब सिद्दीक़े कुबरा के। आज मैं आया था जनाब मुस्लिम बिन अकील की नीयत से, उनका मक्तल लंबा है, हक अदा नहीं हो सकता। इमाम हुसैन ने आपको पता है कि जब वो आया करीमा पढ़ी क्यों पढ़ी थी? आपने कभी गौर किया कि सारे अकदस नेजे पे है? थोड़ा अपने जहन को मेरे साथ ले चाहिए 2-3 मिनट की जहमत। इमाम हुसैन अलैहिस्सलाम है कूफे की गलियों में, जनाब ज़ैनब आलिया, जनाब उम्मे कुलसूम और दूसरी अजवाज मुतहरात जो इमाम हुसैन की अजवाज थी और दूसरी बीबियां, ये सब बेमकना और चादर कूफे की गलियों से गुजर रही थी, और कूफे की गलियां तमाशाइयों से पुर थीं। اور ایک مرتبہ جناب ثانیہ زہرا نے رونا شروع کیا اور بی بی روئی اس وجہ سے کہ کل کا یہ کوفہ جہاں پر میرے بابا زمامدار تھے اور جہاں پر کبھی کوفے کی گلیوں نے میرا سایہ تک نہ دیکھا تھا آج اس زینب کے سر پر نہ چادر ہے نہ کوئی مکنا ہے اور یہ سب کے سب نامحرم میری طرف دیکھ رہے ہیں. جناب صدیقہ ثانیہ زہرا یہ سن کر رونے لگی. اب سر اقدس کی جب یہ جناب زینب عالیہ کی یہ کیفیت دیکھی تو جناب امام حسین علیہ السلام نے تلاوت شروع کی اس وجہ سے کہ لوگ جناب زینب عالیہ کو دیکھنا چھوڑ دیں اور میرے ساتھ میری تلاوت میں مشغول ہو جائیں. جناب امام حسین علیہ السلام نے وہ عمل کیا کہ جناب ثانیہ زہرا سلام اللہ علیہا سے توجہ ہٹی, لیکن ہم روتے اس لیے ہیں کہ جناب ثانیہ زہرا سے گلی میں تو امام کے سر اقدس نے توجہ ہٹا لی, لیکن جب اس ملعون ابن زیاد کے دربار میں لے کے آئے ہیں بی بی کو اور کنیزوں نے آگے ہو کر پردہ بنانا چاہا تو یہ ملعون اپنی اس طرح گستاخ انگلی اوپر کر کے کہتا ہے من ھذہ المتنکرہ, یہ بی بی کون ہے جو دوسری بیویوں کے پیچھے چھپ رہی ہے. اس نے اس بات کو بالخصوص جناب ثانیہ زہرا کو جتلا کے پوچھا یہ کون ہے جو اپنی کنیزوں کے پیچھے چھپ رہی ہے. جناب ثانیہ زہرا نے اس کو جواب نہیں دیا. اس نے دوبارہ پوچھا, پھر جناب ثانیہ زہرا نے جواب نہیں دیا. گویا کہنا یہ چاہ رہی تھی کہ میں وہ ہوں کہ جس کی ماں کا جنازہ بھی رات کے اندھیرے میں اٹھایا گیا, تم دن کے اجالے میں اتنے 700 نامحرموں کے سامنے زینب کا نام پوچھ رہا ہے ملعون.
لعنت اللہ علی القوم الظالمین وسیعلم الذین ظلموا ای منقلب ینقلبون. ماتم حسین.